پشتونخوا میپ اور نیشنل پارٹی دو چھوٹی جماعت ہیں، انہوں نے اپنے 25 میں سے 24 بندے انٹیکٹ رکھے۔ پی ایم ایل این کو یہ کہا، یہ سٹنگ گورنمنٹ ہے پی ایم ایل این کی اور مرکز میں بھی حکومت ہے، کہ اپنے 21 میں سے صرف 9 بندے بچا لیں، ہم آپ کو نو کانفیڈنس ڈیفیٹ کروا دیں گے۔ ہمارے 25 میں سے 24 انٹیکٹ ہے، آپ تو بڑی پارٹی، 21 میں سے 9 ہی رکھ لیں۔ شاید خاقان عباسی صاحب اس وقت کے پی ایم تھے، وہ خود کوئٹہ آئے، لو اینڈ بیہولڈ اتنی بڑی جماعت 21 میں سے 9 ممبرز نہ بچا سکی، اینڈ ثناءاللہ زہری ہیڈ ٹو ریزائن۔ سو دس از دا اسٹوری آف بلوچستان۔ اور وہی
السلام علیکم، میں مانتا ہوں کہ ویو بن گلٹی لائک موسٹ آف پاکستانی میڈیا، اور اکثر میسیج آتے ہیں کہ آپ لوگ ایک ڈیڈیکیٹڈ بلوچستان پہ، بلوچ ایشوز پہ شو نہیں کرتے۔ آئی بن ویٹنگ فار دس گیسٹ، آپ لوگوں نے بہت دفعہ سنا ہوگا کہ میں نے نام بھی لیا ہوگا، اور ایک دو سال سے آئی بن ٹرائنگ ٹو میک اٹ ہیپن، بٹ میں ویٹ کر رہا تھا کہ ہم ان پرسن ہوں، اور ابھی آتے ہوئے انہوں نے یہ کہا کہ اسلام آباد بڑے ٹائم بعد آپ کا چکر لگا، اور چکر لگا اور یہ ہونا اسینشل تھا۔ آکسفرڈ سے پڑھا ہوا ہے، پبلک پالیسی اینالسٹ ہیں، ایکسپرٹ ہیں، رفیع اللہ کاکڑ صاحب ہمارے ساتھ ہیں، کیسے ہیں سر آپ؟
آئی ایم فائن، بہت شکریہ آپ کا، اینڈ تھینک یو فار دا آنر۔ آئی تھنک اٹس اے گریٹ آنر ٹو بی آن یور شو۔
سر آج کل تو آپ کا نام ہر جگہ ہے، تو آپ کا قبیلہ آج کل اتنے پرومیننس میں کیوں آ گیا ہے؟
بس یہ تو آئی تھنک قسمت کی بات ہے جو ہے، اور کبھی کبھی ہم جیسے چھوٹے قبیلے بھی اگر نیشنل لائم لائٹ میں آ جائے تو اچھی بات ہے میرے خیال۔
یہ تو ویسے تو مجھے کسی نے بولا تھا کسی اور سے سوال پوچھنے کا، ان سے تو نہیں پوچھ سکوں، آپ سے ہی پوچھ لیتا ہوں۔ ایک دوست ہے میرے کوئٹہ سے، انہوں نے بولا کہ پوچھنا کہ بلوچستان میں یہ کیوں کہا جاتا ہے کہ کافر میں ایک کاف ہوتا ہے لیکن کاکڑ میں دو ہوتے ہیں، یہ واقعی میں کہاوت ہے؟
پتہ نہیں، اس طرح کی لوکل کہاوتیں اور سٹیریوٹائپس ہوتی ہیں، لیکن کاکڑ بیسیکلی جو پشتون بیلٹ آف بلوچستان ہے اس میں سب سے بڑا ٹرائب ہے، تو اس کی وجہ سے باہر لوگوں کو لگتا ہے کہ یہ سارے ایک دوسرے کے کزن ہیں اور جاننے والے، لیکن اٹس اے ٹرائب دیٹ از اسپریڈ اوور 10 to 11 ڈسٹرکٹس، تو وہ سب ایک دوسرے کے رشتہ دار اور کزن نہیں ہیں۔
یہ کسی نے شکایت کی تھی کہ آپ بلوچستان کے ایشوز کے بارے میں بات کر رہے ہیں لیکن آپ نے بلوچ نہیں ایک پشتون کو بلایا، دین کسی نے کامنٹ میں ہی بولا ہوا تھا کہ بھائی بلوچستان میں بڑے یہ لوگ رہتے ہیں، یہ ایک جائز شکایت ہے ان کی یا ایک ناجائز شکایت ہے؟
میرے خیال سے تو یہ میرے لیے اس کا تعین کرنا بڑا مشکل ہوگا، گیون کہ بلوچستان پہ اگر علمی بحث کر رہے ہیں، میں اتنا کہہ سکتا ہوں تو اس پہ تو کوئی بھی بحث کر سکتا ہے اور بات کر سکتا ہے۔ باقی اگر کہیں پہ کوئی ریپرزنٹیشنل کوئی ڈبیٹ ہے تو اس میں اس میں بری بات نہیں ہے کہ ایک بلوچ جو اس کمیونٹی کو ریپرزینٹ کرتا ہو اس کو اس کا پارٹ بنایا جائے۔
ہاؤ ڈسٹنکٹ از اٹ کہ پشتون بیلٹ ہے اور یہ بلوچ بیلٹ ہے اور ان کا آپس میں نہیں ہے تعلق؟ بیکاز اب جو پشتون بیلٹ ہے وہ کافی سالوں سے، ڈیکیڈ سے، سینچری سے وہاں رہ رہی ہے، تو ہاؤ انٹرینچ از دیٹ ڈسٹنکشن، واٹس دا سچویشن ریلیشن شپ؟
جی تو بیسیکلی آپ اس کو یوں سمجھیں کہ یہ پشتون اور بلوچ اپنی اپنی ہسٹوریکل ٹیریٹریز پہ رہ رہے ہیں، یہاں پہ ان لائک جس طرح سندھ میں ہے، یہ کوئی ایسا کیس نہیں ہے کہ کوئی سیٹل ہو کے، مائگریٹ ہو کے آ کے دوسرے کی زمین پہ آباد ہو گئے ہیں، یہ ہسٹوریکلی ان کی یہی ٹیریٹریز رہی ہے، امپائرس کی باؤنڈریز چینج ہوتی گئی ہے لیکن یہ اپنی جگہ رہے ہیں۔ سو بلوچستان ان اٹس کنٹمپرری ایڈمنسٹریٹیو شیپ از بیسیکلی اے مسنومر۔ یہ جو 1970 میں ون یونٹ کے ٹوٹنے کے بعد بلوچستان بنا، یہ ان ایڈمنسٹریٹیو سینس ہسٹوریکلی اس طرح کبھی ایگزسٹ ہی نہیں کیا تھا۔ دا پشتون بیلٹ آف بلوچستان سیکنڈ اینگلو افغان وار میں انیکس کیے گئے تھے افغانستان سے، اس وقت خان کلات سے کچھ لیزڈ ایریا کر کے ان کو ملایا گیا اور ایک ایڈمنسٹریٹیو ایجنسی کا نام دیا گیا جس کا نام تھا برٹش بلوچستان۔ اس وقت بھی کلونیل جو ایڈمنسٹریٹرس تھے انہوں نے اس کو اس وقت بھی ایک مزنومر کہا کہ یہ شوڈ بی برٹش افغانستان، اور پھر جو کلات ریاست تھا اور اس کے حلقے تھے تو وہ کلات سٹیٹس بیسیکلی کہلائے جاتے تھے، تو یہ ہمیشہ الگ الگ ہی رہے ہیں۔ 1970 میں اپون دا ریزولوشن آف ون یونٹ اس کو یہ بنایا گیا، اور بلوچستان کے اندر اگر آپ دیکھیے تو آپ اپنے میپ پہ ایک کلیئر لائن ڈرا کر سکتے، سو دے آر جیوگرافیکلی سیگریگیٹڈ، وہ سیگریگیٹڈ ہے ایکسیپٹ کہ جو جہاں پہ باؤنڈریز ہے، جہاں پہ ہمسایہ ایک ساتھ رہتے ہیں وہاں پہ مکسچر ہے، But otherwise, clear demarcation hai ki ye Pashtun area, ye Balochistan.
And that's also contiguous with KP, right? So are you suggesting what should have been done is ki KP ko bada kar dete bas?
Ji, basically, ye us waqt thought thi, balki jo NAP ke us waqt ke Balochistan ke Pashtun belt ke leader the Khan Abdul Samad Khan Achakzai, unka demand yahi tha ki aap Pashtun belt of Balochistan ko then NWP ke saath mila ke ek Pashtun suba bana de. Wo demand us waqt nahi mani gayi kyunki جو اس وقت کی ملٹری ریجیم تھی یحییٰ خان کی ان کے لیے وہ سینسیٹیو تھے اس فیکٹ سے کہ اگر آپ پروونشل باؤنڈریز ایتھنک لائنز کے ساتھ الائن کریں تو یہ پھر پاکستان میں ایک نیا پنڈورا باکس کھلے گا اور نیشن بلڈنگ کا جو پروجیکٹ ہے وہ خطرے میں پڑے گا.
تو سندھ پنجاب بلوچستان کے پی کیا ایتھنک نہیں ہے اور کیا ہے؟
بالکل ایک فرق ان میں یہ تھا کہ وہ پری ون یونٹ بھی یعنی وہ ہسٹوریکلی یہ باؤنڈریز تھی. بلوچستان کے اس کیس کے لیے یہ ایک نئی وہ کرنی پڑنی تھی تو جو اس وقت کی ملٹری رجیم اس جیسی اس کے لیے تیار نہیں تھی. اور سمت خان اچکزئی صاحب نیب سے ناراض ہو گئے اس بات پہ, انہوں نے اپنی نیب پشتونخوا بنائی. آج کی جو محمود خان اچکزئی کی پارٹی ہے یہ بیسیکلی اسی ڈیمانڈ کو کیری کر کے ان کی سیاست اسی ایشو پہ ہے.
جائز ہوگا یہ کہنا کہ پارٹیشن کے بعد پاکستان نے کلات کو انیکس کیا؟
جی یہ فیئر بات ہے.
تو یہ آج تک وہ ایک ریزنٹمنٹ ہے اس بارے میں یا جو سیپریٹزم کے روٹس ہیں وجہ سے وہ انیکس ہونے سے پیدا ہوا ہے؟
نہیں, میں نہیں سمجھتا. دیکھیں آپ اس وقت کے بلوچستان کو امیجن کریں. بلوچستان میں پہلی دفعہ سیاسی ہوا ارلی 1930s میں اور لیٹ 1920s میں آئی. بلوچستان کو سنڈیمن سسٹم کے تحت ایک بالکل انسولیٹڈ رکھا گیا تھا. جو گریجول ریفارمز انٹروڈیوس کیے تھے, ریپرزینٹیو انسٹیٹیوشنز انٹروڈیوس کیے گئے باقی انڈیا میں, آپ 1919 کے منٹو مورلے ریفارمز, 1909 کے 1919 کے ریفارمز, گورنمنٹ آف انڈیا ایکٹ 1935, یہ گریجول اسٹیپ تھا ٹورڈز انٹروڈکشن آف ریپرزینٹیو انسٹیٹیوشنز اینڈ ڈیموکریسی تو کہنا مشکل ہے لیکن ان انڈیا. یہ سب بلوچستان اس سے انسولیٹڈ رہا تھرو آؤٹ. لیکن اس وقت ہجرت موومنٹ, خلافت موومنٹ, بولشیوک ریولوشن, ان کے توڑے توڑے اثرات کوئی گنتی کے چند بلوچ ایلیٹس تھے جن کو علی گڑھ یا انڈیا کے اداروں میں تعلیم حاصل کرنے کا موقع ملا. تو وہ جرمز جو تھے وہ ادھر پہنچے اور اس میں پشتون بیلٹ سے عبد الصمد خان اچکزئی, بلوچ بیلٹ سے کچھ ایسے نوجوان تھے جنہوں نے پہلی دفعہ وہاں پہ جو تحریک سٹارٹ کی وہ بھی تھی فار دا انٹروڈکشن آف ریپرزینٹیو انسٹیٹیوشنز ان بلوچستان, اور جو ایک اپریسیو سنڈیمن سسٹم تھا اس کو ڈو اوے کرنے کے لیے. تو کلات اسٹیٹ جب انیکس ہوا اس میں بھی یہ جو نیشنلزم کی سینٹیمنٹس تھی وہ ریسٹرکٹیڈ تھی ٹو اے ویری ٹائنی ایجوکیٹڈ ایلیٹ. سو اسے میں کہنا یہ چاہ رہا ہوں کہ چونکہ اس کی کوئی براڈ یا میس سپورٹ نہیں تھی تو اس کے بعد جو ایشو ہوا ہے وہ پرائمریلی کلات کے انیکسیشن ایک ہسٹوریکل ایونٹ ہے, بٹ یہ کہنا زیادتی ہوگی کہ یہ روٹس وہیں سے چلے آ رہے ہیں. بلکہ میں سمجھتا ہوں اس کے بعد پات ڈپینڈنسی بریک کرنے کے کئی مواقع ملے لیکن وہ اور ایشوز ہیں جس کی وجہ سے یہ مومنٹ نہ صرف سسٹین کر گئی بلکہ میں سمجھتا ہوں سگنیفیکنٹلی ایکسپینڈ کر گئی.
ہم نے سوچا تھا کہ آج ہم ڈسکس کریں گے پاکستان کا سینٹر کا ریلیشن کیا ہے پیریفری سے اور ایک بھٹو کے بارے میں بڑی انٹرسٹنگ ہماری ڈسکشن ہونی تھی لیکن ہم اس ریبٹ ہول میں جا ہی چکے ہیں. تو یہ جو کریشن آف سردارز اینڈ بلوچ اینڈ برٹش پیٹرنیج والا سسٹم ہے, میں ہمیشہ کہتا ہوں کہ دنیا کے اکثر مسئلوں کو آپ کھریچیں گے تو اندر برٹش کلونیلزم کی وجہ نکلے گی. تو یہ واقعی اس طرح کی جو کہانیاں ہمیں سننے کو ملتی ہیں کہ ایک سردار کو بولا کہ اپنا گھوڑا چلاؤ, جہاں تک چلے گا وہاں تک زمینیں تمہیں مل جائیں گی, اسی طرح پیٹرنیج کر کے اپنے لوئلسٹ کو زمینیں دے کر سردار سسٹم برٹش نے بنایا؟
جی, سرداری نظام کو سمجھنے کے لیے تھوڑا کلونیل پیریڈ سے اسٹارٹ لیے بغیر اس کو سمجھنا ناممکن ہے. بیسیکلی ہوتا یوں ہے کہ 19th سینچری میں جو برٹش فارن پالیسی ہے, امپیریئر فارن پالیسی ٹورڈز یہ جو فرنٹیئر اسٹیٹس تھے, کلات, تالپور, سندھ کے تھے, اس وہ افغانستان, دیر آر ٹو کمپیٹنگ اسکول آف تھاٹ, دا فارورڈ پالیسی اسکول آف تھاٹ, دا کلوزڈ بارڈر اسکول آف تھاٹ. جو فارورڈ پالیسی اسکول آف تھاٹ تھا برٹش فارن پالیسی اسٹیبلشمنٹ میں, ان کا کہنا یہ تھا کہ ہم جو پوٹینشیل فرینکو رشین اگریشن ہو سکتی ہے ٹو امپیریل انڈیا, اس کو روکنے کے لیے نیچرل فرنٹیئر جو ہے وہ ہندوکش ماؤنٹینز ان افغانستان ہے, ہم وہاں تک کنٹرول کر کے ان کو وہاں پہ ہی روک سکتے ہیں بجائے کہ وہ مین لینڈ انڈیا پراپر میں آ جائے. اور اس وقت ان کے حساب سے انڈیا پراپر کی باؤنڈری تھی انڈس ریور بیسیکلی. کلوز بارڈر کا آرگومنٹ یہ تھا کہ نہیں, ہمیں چونکہ انڈس کے اس طرف ہمارے اکنامک انٹرسٹ نہیں ہے, ان لائک سندھ اینڈ پنجاب, وہاں پہ پانی نہیں ہے, وہاں سے ریونیو کلیکٹ نہیں ہو سکتا, تو صرف اسٹریٹیجک انٹرسٹ ہے. تو ہمیں اسٹریٹیجک انٹرسٹ کی خاطر وہاں پہ کوئی ہیوی ملٹری فٹ پرنٹ کی ضرورت نہیں ہے, بلکہ ہم ان ریاستوں کے ساتھ ٹریٹی بیسڈ ایک ریلیشن شپ رکھتے ہیں, اور ان کو ہم یہ کہیں گے کہ آپ نے ہمارے دشمن کے ساتھ کوئی تعلق نہیں رکھنا. تو خیر, ان دا لاسٹ ڈیکیڈز آف دی 19th century 1870s میں فار اے نمبر آف ریزن فارورڈ پالیسی کیمپ جو ہے وہ حاوی ہو گیا. 1876 میں برٹش پہلی دفعہ بلوچستان انٹر ہوئے, تو سرداری نظام انہوں نے ایسا کرپٹ کیا ہے کلونیل سسٹم نے, کہ اس سے پہلے سردار ایک ہسٹوریکل انسٹیٹیوشن تھا جس کی ایک سوشل اوریجن اور نیڈ تھی. سردار کا ٹو وے ریلیشن شپ تھا ود ہز ٹرائبل سبجیکٹس, مثلاً لیجیٹیمیسی, ریونیو کے لیے وہ اپنے ٹرائب پہ ڈپینڈنٹ تھا, تو جس کی وجہ سے ایک چیک اینڈ بیلنس تھا. وین دا برٹش کیم انہوں نے دو تین کام کیے. پہلا, انہوں نے ڈائریکٹ سبسڈیز دینے شروع کیے سردار کو ان ریٹرن فار دا پرفارمنس آف سرٹن ایڈمنسٹریٹو اینڈ جوڈیشل فنکشنز,
ڈیولپمنٹ فنڈز,
جی لیویز. ان کو کہا کہ آپ اپنے بندے ریز کریں, پیسے ہم دیں گے. اس علاقے میں ٹریڈ کانوائی سے لے کے برٹش سیکیورٹی انفراسٹرکچر کی سیکیورٹی آپ کی ذمہ داری ہے. اچھا, اسی طرح جرگا کا نظام سوشل انسٹیٹیوشنس کو کوپٹ کر کے اس کے اوپر خود بیٹھ گئے. اس سے کیا ہوا, اس کا جو سنگل بگیسٹ ڈیمیج تھا وہ یہ ہوا کہ جو سردار کی ڈپینڈنسی تھی اپنے ٹرائبس پہ وہ ختم ہو گئی. دیور ناؤ ڈپینڈنٹ آن دا برٹش. وہ پیٹرنیج وہاں سے ملتی تھی, جاگیر, سبسڈیز, ٹائٹلز, وہ یہاں سے ملنے شروع ہو گئے. تو وہ سرداری نظام اتنا کرپٹ ہوا اینڈ اٹ مورفڈ انٹو این اوپریسیو فیوڈل سسٹم. یہ برٹش نے اس کی بنیاد رکھی, اور اس کو میں کہتا ہوں کہ اسٹیٹ سردار الائنس کی بنیاد بیسیکلی برٹش نے رکھی. جو پوسٹ کلونیل پاکستان ہے, انفارچونیٹلی اس میں یہ نظام جو ہے وہ جاری رہا. اور اس میں دو باتیں ہائی لائٹ کرنا ضروری ہے. نمبر ون, تو اکثر بلوچستان سے باہر لوگوں کو یہ سمجھانا مشکل ہوتا ہے, بلوچستان میں آج بھی اس وقت بھی تقریباً کافی سارا حصہ ہے جس میں کوئی سرداری نظام نہیں ہے. صدرن بلوچستان, مکران بیلٹ, یہاں پہ کوئی سرداری نظام نہیں ہے. آپ کا جو ناردرن بلوچستان جو پشتون بیلٹ ہے, اس میں ایک دکی کا ایریا نکال کے یہاں پہ کوئی سرداری نظام نہیں ہے. تو ان کو نکال کے باقی جو پرانا کلات اسٹیٹ تھا سندھ کے ساتھ, جو ہمارے علاقے کچی ایریاز, ادھر سب سے اسٹرانگیسٹ ہے سرداری نظام. پوسٹ کلونیل اسٹیٹ نے اس کو کیسے برقرار رکھا, اسٹیٹ سردار الائنس کنٹینیو رہا ہے. اور یہ ایک اپنے ریسرچ کے لیے میں ڈیٹا دیکھ رہا تھا, 1970 سے جب سے بلوچستان صوبہ بنا ہے, تو اس دوران سویلین رول 28 سال کے لے رہا ہے. 28 سال میں 22.5 سال حکمرانی کی ہے ان سرداروں نے, جو کاف, لام, میم, پی ٹی آئی, پیپلز پارٹی. اور ان کا ایک میرج آف کنوینئنس ہے ود دا اسٹیٹ, یہ ہر 5-10 سال بعد پارٹی بدلتے ہیں, اور ان کو اور ان الیکٹیبلز, اور ان کو پیٹرنیج ریاست دیتا ہے. یہ پوائنٹ میں اس لیے ہائی لائٹ کرنا چاہتا ہوں کہ جب ہم بلوچستان کے لوگ باہر آتے ہیں تو لوگ پوچھتے ہیں کہ جی آپ کے سردار, آپ کے سردار. اکثر بلوچستان کے لوگ نا اس پہ آپ کو ایک سیٹائریکل اسمائل دیں گے کہ ہمارے سردار تو نہیں ہے بھائی, جن کے سردار ہے جو ان کو پیٹرنیج دیتے ہیں. اور آپ ابھی دیکھیں مثال, یہ بڑی دلچسپ کہانی ہے, 2018 میں نواب ثناء اللہ زیری مسلم لیگ نون کے چیف منسٹر تھے بلوچستان میں. اپوزیشن نے نو کانفیڈنس موشن فائل کی. بلوچستان میں نو کانفیڈنس کو ڈیفیٹ کرنے کے لیے 33 ووٹ چاہیے ہوتے ہیں. تو ان کے کولیشن پارٹنرز اس وقت پشتونخوا میپ اور نیشنل پارٹی ڈاکٹر مالک کی. کولیشن پارٹنرز کی سیٹیں تھی 25, پی ایم ایل این کی اپنی تھی 21, تو یہ بن کے کوئی 46-47 بنتے, اور آپ کو ڈیفیٹ کرنے کے لیے 33 چاہیے. تو وہ پریشرز تھے دونوں پارٹی کے ایم پی ایس پہ کہ وہ وفاداری بدلیں. پشتونخوا میپ اور نیشنل پارٹی دو چھوٹی جماعتیں, انہوں نے اپنے 25 میں سے 24 بندے انٹیکٹ رکھے. پی ایم ایل این کو یہ کہا, یہ سٹنگ گورنمنٹ ہے پی ایم ایل این کی اور مرکز میں بھی حکومت ہے, کہ اپنے 21 میں سے صرف 9 بندے بچا لیں, ہم آپ کو نو کانفیڈنس ڈیفیٹ کروا دیں گے. ہمارے 25 میں سے 24 انٹیکٹ ہے, آپ تو بڑی پارٹی, 21 میں سے 9 ہی رکھ لیں. شاید خاقان عباسی صاحب اس وقت کے پی ایم تھے, وہ خود کوئٹہ ہے. لو اینڈ بیہولڈ اتنی بڑی جماعت 21 میں سے 9 ممبرز نہ بچا سکی اینڈ ثناءاللہ زہری ہیڈ ٹو ریزائن. سو دس از دا اسٹوری آف بلوچستان. اور وہی
آ رہے ہیں ان سے پوچھتا ہوں کہ کیوں نہیں بچا سکے آپ.
اور وہی لوگ ان میں سے ابھی تقریباً 80% دوبارہ چلے گئے.
اس میں اگر ہم یہ کہیں کہ اکثر جو پاکستان کا آئیڈیا ہے, جو پاکستان کا اسٹیٹ ہوڈ پروموٹ کرتے ہیں, وہ اکثر اس طرح کی باتیں کرتے ہیں کہ نہیں ہم تو بڑا ایک ماڈرن پاکستان بنانا چاہتے تھے, یہ بنانا چاہتے تھے, لیکن جو فیوڈلز ہیں انہوں نے برباد کر دیا پاکستان کو. تو اب جو اس پہ کرٹیسزم آ رہا ہے تو وہ یہ آتا ہے کہ پھر آپ قائد اعظم پوچھیں کہ کیوں ان فیوڈلز کے ساتھ مل کر پاکستان موومنٹ چلائی, سب کچھ کیا, آپ نے فیوڈل سے ڈیلز کٹ کی. وڈ یو سے دیٹس فیئر؟
ہاں بالکل فیئر اسٹیٹمنٹ ہے. میرے خیال سے یہ بات درست ہے کہ فیوڈلز کا پاکستان کی جو تباہی میں اپنا ایک رول ہے, لیکن نیکسٹ سوال یہ بھی فیئر ہے کہ ان کو پیٹرنیج, اس کو ان کو سسٹین کس نے کیا, تو اس سسٹیننس میں ایٹ لیسٹ ٹو دا ایکسٹینٹ آف بلوچستان ریاست کا اپنا بڑا ہاتھ ہے. اور آئرنی دیکھے کہ ایون بھٹو صاحب نے 76 میں فارملی سرداری نظام ختم کیا, لیکن وہ آئرنی ہے کہ 73 میں انہوں نے نواب بگٹی کو گورنر لائے ایک سردار, جام غلام قادر ایک اور سردار, اس کو وزیر اعلیٰ بنایا, پھر خانہ کلاں. تو وہ سرداروں کو اقتدار میں لا کے فارملی ایک صرف اپنی جو پنجاب اور سندھ میں ان کی سپورٹ بیس تھی, ان کو ایک سمبولک جسچر دینا تھا کہ جی میں نے یہ اسٹیپ لیا, بٹ ڈی فیکٹو وہ بالکل اس کے برعکس کر رہے تھے.
از اٹ اے اسٹیپ ٹو فار ٹو سے, جو کچھ لوگ اب کہتے ہیں کہ پاکستان موومنٹ کو سپورٹ کرنے کا مین وجہ سرداروں کا اور فیوڈلز کا یہ تھا کہ اگر نہرو آ جاتا وہ تو لینڈ ریفارمز کر دیتا, تو لینڈ ریفارمز سے بھاگنے کے لیے ان لوگوں نے پاکستان کو سپورٹ کیا؟
میرے خیال سے ٹو دا ایکسٹینٹ آف پنجاب اینڈ سندھ, جہاں پہ زرعی زمینیں اور جاگیر تھی, آئی تھنک یہ بات کہی جا سکتی ہے. بلوچستان اینڈ موسٹ اینڈ پارٹس آف کے پی, فاٹا اور صدرن کے پی, وہاں پہ چونکہ نہ زرعی زمین تھی نہ جاگیریں تھیں, تو ادھر سرداروں کا لینڈ ریفارمز یا اس طرح سے کوئی ایکویشن نہیں تھا.
لینڈ اونرشپ تو بہت زیادہ تھی, بختی ٹرائب بھی ہے
جی,
جن ان کا لینڈ تو تھا ان کے پاس.
تو وہ بلوچستان میں, اسی لیے اس کو ذرا فرق کرنا ہوگا, بلوچستان میں جن کو ہم کچی پلینس کہتے ہیں, جو سندھ کے ساتھ جن کا بارڈر ہے, یہ ایک چھوٹا سا علاقہ ان ریجنل سینس, یہاں پہ تھی سرداری نظام اور زرعی زمینیں اور لینڈ لارڈز, بڑی بڑی جاگیریں تھیں, لیکن جہاں پہ پانی نہیں تھا, زرعی زمین نہیں تھی, وہاں پہ پھر یہ بڑی جاگیریں جو تھی بھی وہ کوئی اتنی یعنی کوئی پروڈکٹیو لینڈ نہیں تھا. تو وہاں پہ اس لیے یہ ڈائنامکس آپ کو صدرن کے پی, فاٹا اینڈ لارج پارٹ آف بلوچستان میں نظر نہیں آتی, کیونکہ ادھر جو لینڈڈ ایلیٹس جس طرح سے تھی آپ کو پنجاب یا اس میں نظر آتی, کیونکہ ادھر پانی نہیں تھا, وہ لینڈ بیسیکلی اس کی کلٹیویشن اور پروڈکٹیویٹی کے ایشوز کی وجہ سے, تو ادھر تھوڑے سے یہ ڈائنامکس ڈفرینٹ تھے.
اس میں کچھ آئی تھنک بختی ٹرائب سے کوئی تھے, وہ تو کہہ رہے تھے ہم لوگ تو خود بیٹھ کر ہم نے لا پاس کیا لینڈ ریفارم کا, ہم نے گورنمنٹ کو بولا, ہم نے ولنگلی والنٹری اپنی اتنی زمینیں دیں, تو آپ ہمیں کیوں بولتے ہیں؟ یہ
نہیں, اس طرح کے آپ کو بہت سارے ملیں گے انڈیویجول ایکٹس آف بینولنس ہوئے ہوں گے اور وہ ہوتے ہیں, لیکن اس کی بھی پارشلی وجہ یہی ہے کہ وہ بلوچستان کے کیس میں ایک چند علاقوں کے علاوہ وہ زمینیں اتنی زرعی زمینیں ہیں نہیں, تو اس میں ہو سکتا ہے اس طرح کی انڈیویجول ایکٹس ہوئی ہو, لیکن اس سے وہ لارجر ایشو جو ہے وہ ایڈریس نہیں ہوا.
اس میں جو اب اس کو ذرا بریک ڈاؤن کرتے ہیں, رائٹ, یہ تو بڑی ایک سمپلسٹک بات ہے, فیوڈل سسٹم از دا پرابلم, واٹ ایگزیکٹلی از دا پرابلم, واٹ ایگزیکٹلی آر دا بینیفٹس, ہاؤ فیئر از اٹ ٹو سے کہ بلوچستان کا سینٹرل مسئلہ ہی فیوڈلز ہے؟
نہیں, یہ تو میں نہیں کہوں گا فیئر بات ہے. بلوچستان کے اصل مسئلے جو ہے وہ اور ہے, ایون فیوڈل نظام کی جو پاکٹس آف بلوچستان میں سسٹیننس ہے وہ بھی سمپٹم ہے ایک ڈیپر ایشو کا. تو میں یہ کہوں گا بلوچستان کے مسئلے کو اگر سمجھنا ہے, تین فیکٹرز ہیں جو میں سمجھتا ہوں, وہ
ظاہر کو بھی بتائے میں وہ تینوں
جی
پاکستان نہیں میں سنے میں نے
پہلا پاکستان کا میجورٹیرین فیڈرل سسٹم
جی,
دوسرا پاکستان میں اتھارٹیرین نظام ٹو ڈیل وتھ پولیٹیکل ڈسینٹ, تیسرا جو ہے دی ڈگری آف پولیٹیکل فریگمنٹیشن ود ان بلوچستان. تو میں سمجھتا ہوں یہ تین جو ہے جو اسٹرکچرل ڈرائیورز ہے بیسیکلی, یہ بلوچستان کا وفاق کے ساتھ اور اپنے ساتھ تقریباً ہر مسئلے کے کا روٹ جو ہے وہ ہمیں ان میں ملتا ہے.
یہ پھر سے ہمیں ذرا بریک ڈاؤن کر کے تو بتائیں, کیونکہ آپ نے بہت اچھا بریک ڈاؤن کیا تھا कि पूरे बलूचिस्तान में उतनी सीटें नहीं मिलती जितनी गुजरावाला में मिल जाती हैं। तो अगर आप गुजरावाला जीत जाएं तो आप प्राइम मिनिस्टर बन सकते हैं, लेकिन आप पूरे बलूचिस्तान से आपको एक भी इंसान वोट ना दे तो आपको कोई फ़र्क नहीं पड़ता। तो कोई पागल ही होगा कि वो बलूचिस्तान में डेवलपमेंट करे, इतने बड़े एरिया में वो जाके गुजरावाला में लगाए, ये समझाएं।
बिल्कुल, देखें ये बेसिकली हमारे अक्सर पब्लिक डिस्कोर्स का एक इशू ये है कि हम अफराद पे बहुत ज़्यादा फोकस करते हैं, जबकि मेरी नाकिस अंडरस्टैंडिंग ये है कि अफराद या स्टेक होल्डर्स या ग्रुप्स ऑफ पीपल जो है वो इन्वायरमेंट में सर्टन फॉर्मल और इनफॉर्मल इंसेंटिव्स होते हैं उनको रिस्पॉन्ड कर रहे होते हैं और सर्टन कॉन्स्टेंट्स के अंदर सर्वाइवल की कोशिश करते हैं। तो पाकिस्तान का जो वफाकी निज़ाम है वो द बिगेस्ट इनेबलर है ऑफ बलोचिस्तान्स मार्जिनलाइज्ड पोजीशन विद इन द फेडरेशन। इन अदर वर्ड्स, पाकिस्तान का जो मौजूदा वफाकी निज़ाम है ये तकरीबन ज़ीरो इंसेंटिव देता है हर वो सियासी जमात को जो वफाक में इक्तदार में आना चाहती है कि वो बलोचिस्तान का ख्याल रखें या बलोचिस्तान में इन्वेस्ट करें। उसकी वजह क्या है कि आपका एक बाई कैमरल लेजिस्लेचर है जिसमें अपर हाउस सेनेट है, लोअर हाउस नेशनल असेंबली है, ज़्यादा पावरफुल हाउस जो है वो नेशनल असेंबली है, जिसका मतलब वो पॉलिटिकली ज़्यादा अट्रैक्टिव बॉडी है। वहाँ पे चूंकि आबादी की बुनियाद पे सीटों की तकसीम है सूबों के दरमियान, उसका बलूचिस्तान की इस वक्त टोटल मिला के 342 में 19 सीटें हैं और बलूचिस्तान इतना फ्रेगमेंटेड है बलोच पश्तून डिवीज़न को मद्देनज़र रखे आज तक कोई सियासी जमात इन 19 में से कोई 5-6 नहीं जीत सकी है, वो इतनी फ्रेगमेंटेशन है। अब आप इमेजिन करें फॉर अ पॉलिटिकल पार्टी दैट एस्पायर्स टू कम इनटू पावर एट द फेडरल लेवल, व्हाट इज़ द पॉलिटिकल रिटर्न ऑफ इन्वेस्टिंग इन बलूचिस्तान? आइडियल केस सिनेरियो 19 सीट्स ऑफ नेशनल असेंबली। अब 19 सीट्स ऑफ नेशनल असेंबली, बेसिकली दीज आर पीपल स्प्रेड ओवर हाफ ऑफ द टेरिटरी ऑफ पाकिस्तान, हिस्टोरिकल डेवलपमेंट डेफिसिट्स है, इनको अपीज करने के लिए आपको तो शायद 2-3 साल पाकिस्तान का पूरा डेवलपमेंट बजट इधर लगाना पड़े, अज्यूमिंग कि कोई मिरेकल हो कि ये भी कोई कर ले। बट व्हाट इज द पॉलिटिकल रिटर्न? 19 सीटें इन आइडियल सर्कमस्टांसिस। अगर उस पर भी हम रियलिटी चेक लगाए, अगर आज तक कोई 5-6 से ज्यादा नहीं जीत सकी तो कोई बहुत ज्यादा तीर मार लेगा तो 10 जीत लेगा। सो प्रैक्टिकल टर्म्स में व्हाट इट मीन्स, इसका मतलब है कि द पॉलिटिकल रिटर्न दैट एन इलेक्टेड पॉलिटिशियन फेसेस इन रिटर्न फॉर इन्वेस्टिंग इन बलूचिस्तान वो है गुजरानवाला के बराबर की सीटें या उससे भी कम। इतनी है या उससे कम, मैं कराची की सीटें बलूचिस्तान से ज़्यादा, लाहौर की सीटें बलूचिस्तान से ज़्यादा, और अगर ये रियलिटी चेक लगा दे कि फुल मैक्सिमम में भी आप 10 से ज़्यादा नहीं जीत सकते तो फिर ये मुल्तान और फैसलाबाद जैसे शहरों का अकेले वज़न जो है बलूचिस्तान से ज़्यादा इसलिए बढ़ जाता है, वो 40-40 किलोमीटर के रेडियस के शहर है। 1/10 ऑफ जो इन्वेस्टमेंट आप बलूचिस्तान में करके वोटर को अपीस करना चाहते हैं वो आप इधर करके वो वोट ले सकते हैं। सो ये बुनियादी मसला है। आपके जितने बाकी मसाइल हैं, अनफेयर डिस्ट्रीब्यूशन ऑफ इकोनॉमिक रिसोर्सेज, ये एक मैं काफ़ी अरसे से आर्ग्यू कर रहा हूँ, लोग इसको नहीं उस तरह से समझते। दी ग्रेटर प्रोननेस ऑफ द स्टेट टू रिजॉर्ट टू अथॉरिटेरियनिज्म इन बलूचिस्तान इज ऑल्सो बिकॉज ऑफ दिस मेजोरिटेरियन फेडरल सिस्टम। उसकी मैं एक मिसाल देता हूँ, आप माजी छोड़ें, पिछले 20 साल उठा लें, हर जमहूरी तहरीक में फ्रंट लाइन पर बलूचिस्तान की छोटी जमातें होती हैं, चाहे वो 2014 का धरना देखें, चाहे वो लॉयर्स मूवमेंट देखें, चाहे वो अभी PDM और इमरान खान की टसल देखें, कि वो खड़ी रही हैं जमहूरियत की जो भी उनकी अंडरस्टैंडिंग है सिविलियन सुप्रीमेसी के लिए। द जैसे ही ये सो कॉल्ड, मैं इनको फेडरल पार्टीज तो नहीं कहता, कंट्री वाइड पार्टीज, फेडरल इज़ अ वैल्यू लेडन वर्ड सो वैल्यू न्यूट्रल वर्ड, कंट्री वाइड पार्टीज इकतदार में आती है, द फर्स्ट थिंग दे डू इन देयर बार्गेन विद द मिलिट्री एलिट्स इज सरेंडर बलूचिस्तान पॉलिसी। वो क्यों करते हैं ऐसा? उसकी वजह ये है, वो ये इंसेंटिव स्ट्रक्चर है, यानी अच्छा वॉर ऑन टेरर उठा लें, वॉर ऑन टेरर में आपने हर जगह काउंटर टेररिज्म में पैरामिलिट्री को एंगेज किया, कराची से लेके बलूचिस्तान, 2007-08 से लेके 13 तक पंजाब में बहुत ब्रूटल वेव ऑफ वायलेंस आया, आपने कभी भी पुलिस से बियॉन्ड और लोगों को स्पेस नहीं दी। अगेन उसकी वजह कि पंजाब को आप नहीं हर्ट करना चाहते। भुट्टो साहब ले लें, भुट्टो साहब को 2 एथनिक चैलेंजेस का सामना हुआ बट हिज रिस्पॉन्स वॉज फंडामेंटली डिफरेंट, सिंधी एंड बलोच। بلوچ پشتون کیس میں اس نے بروٹل وائلنس کا استعمال کیا, سندھی نیشنلزم کو اس نے اپیز کیا. تو اس کی اگین ان سب کی وجہ یہ ہے, یہ اس کی پرائم منسٹر کی ایتھنک آئیڈینٹی اتنا ایشو نہیں ہے کہ پنجابی تھا, سندھی تھا یا پشتون تھا. وہ یہ انسینٹیو سٹرکچر ہے, اے کہ دا پیپل آف بلوچستان کین ناٹ پینلائز اے فیڈرل پارٹی, وہ آپ کو نہ اقتدار میں لا سکتے ہیں نہ ہٹا سکتے ہیں, اور اقتدار میں آنے اور ہٹانے کا راستہ چونکہ یہ بڑے پاپولس جو بھی ایریاز ہیں وہاں سے گزرتا ہے. سو این ایف سی لے لے, یہ باقی ساری چیزیں میں سمجھتا ہوں وہ اس میجورٹیرین فیڈرل سٹرکچر, جو کہ میں اسی پہ کنکلوڈ کروں گا, اٹ انسٹیٹیوشنلائزز دی ہیجمنی آف دا پنجاب ایز اے پروونس. یہ ہمارے پنجابی دوست اور بھائی اکثر اس پہ ذرا ٹچی ہو جاتے ہیں. یہ ٹچی ہونے کی بات نہیں ہے, یہ پنجابی آئیڈینٹی بات کی بات ہے. یہ پنجاب ایز اے فیڈریٹنگ یونٹ کی آئین جو ہے اس کی ہیجمنی انسٹیٹیوشنلائز کرتا ہے, اینڈ اٹ انسٹیٹیوشنلائزز دا مارجنلائز پوزیشن آف بلوچستان ود ان دا پالٹی. اب اس کو آپ فالو اپ کریں, یہ تو لارجر پاور ڈسٹریبیوشن ہے. آپ آ جائیں بیوروکریسی میں.
اس میں آپ نے کیونکہ وہ سیگوے لے لیا ہے بھٹو والا, لیٹس ایکسپینڈ آن دیٹ اے لٹل, بیکاز ہم نے آف لائن اس پہ آلریڈی باتیں کرنا شروع کر دی تھی. ہم 71 کا ملبہ زیادہ ڈالتے ہیں بھٹو پہ, وچ ان مائی اوپینین از انفیئر, بیکاز ملٹری واز ان کنٹرول, انہوں نے ملٹری بھیجی, انہوں نے کیا, لیکن ہو گیا, وہ دیکھا, بھٹو نے اس کو ڈیفینڈ کیا. اس کے بعد آپ جنرل تکا خان کو بھیج دیتے ہیں اٹھا کر بلوچستان میں, تو اس کو تو یہ تو ان ڈیفینسیبل پوزیشن ہے. سو ایون پیپل ہو رسپیکٹ لو ایڈمائر بھٹو, یہ تو جو یحییٰ خان نے 71 میں بنگلہ دیش میں کیا, بھٹو نے بلوچستان میں کرنے کی کوشش کی.
آئی تھنک بھٹو صاحب نے جو بلوچستان میں کیا ہے وہ اے انبیلیویبل ہے. ہم جیسے لوگ جو ایک پروگریسیو سیاست سمجھ کے بھٹو صاحب کے ساتھ پروگریسیو سیاست کے تھرو پہچان کے آئے ہیں, جب آپ بلوچستان میں جو انہوں نے کیا ہے وہ شاکنگ ہے جو انہوں نے کیا ہے. اور تو وہ میں کچھ مثال کے طور پر, وڈ یو بلیو دس کہ جو 1973 کا آئین بنا, تو اس میں 73 کے آئین پہ کنسنسس ڈاکومنٹ کہا جاتا ہے, وہ اسمبلی سے پاس ہونے سے پہلے ہی انہوں نے بلوچستان میں جو حکومتیں تھی نیپ کی بلوچستان میں وہ ختم کی, اور پھر دین این ڈبلیو ایف پی میں جو نیپ کی حکومت تھی وہ احتجاجاً مستعفی ہوئے. اس دوران اس وقت آپ یہ سمجھیں کہ نیپ میں بھی بزنجو صاحب واز ان فیور آف اے سافٹر اپروچ ٹوورڈز بھٹو. بزنجو سے بڑا کوئی ویژنری سیاستدان بلوچستان میں پیدا نہیں ہوا. وہ اس وقت دیکھ رہے تھے, آپ اس وقت کے حالات کو ذرا امیجن کریں کہ 24-25 سال بعد پہلی دفعہ حقیقی جمہوریت کے امکانات روشن ہو رہے ہیں. 1970 کے الیکشن پہلی دفعہ ایڈلٹ فرینچائز کی بنیاد پہ ہوئے ہیں, پہلی دفعہ ایک جمہوری پروسیس حکومت میں آئین بن رہا ہے. تو اور فوج اور بیوروکریسی کو بڑے پین اسٹیکنگلی رین ان کیا گیا تھا. تو بزنجو صاحب کا آرگومنٹ یہ تھا دونوں بھٹو صاحب کو اور اپنی پارٹی کو بھی کہ ہم زیادہ اگریسو یا کنفرنٹیشنل پالیٹکس نہ کریں, جو مشکل سے اسپیس لی ہوئی ہے وہ دوبارہ سول ملٹری, وہ ملٹری اور بیوروکریسی لے لیں گے. لیکن بھٹو صاحب اور بزنجو صاحب کی, ان کی حکومت ختم کر دی بھٹو صاحب نے. اب ذرا دیکھیں, اس کے باوجود نیپ نے اسمبلی میں رہ کے کانسٹیٹوئنٹ, اس وقت آئین اسمبلی میں کلاز بائی کلاز کانسٹیٹیوشنل, دس از کانسٹیٹوئنٹ اسمبلی ناٹ دا نیشنل اسمبلی ناؤ, کلاز بائی کلاز ریویو چل رہا ہے. تو انہوں نے اسمبلی کے اندر رہ کے اپنا پروٹیسٹ جاری رکھا, جس کا مطلب وہ چاہتے تھے اس پروسیس کا پارٹ رہے. 23 مارچ کو, 10 فروری کو وہ حکومت ختم کر دیتے ہیں, 23 مارچ کو اپوزیشن مل کے لیاقت باغ میں ایک جلسہ کرتی ہے. بھٹو صاحب کے اپوزیشن جو ہے ولی خان لیڈر ہے, بھٹو صاحب لیاقت باغ میں ان پہ آرکیسٹریٹ کراتے حملہ ایف ایس ایف اور اپنے جو غنڈے ہیں ان کے تھرو, ادھر کافی سارے لوگ مر جاتے ہیں, اور وہاں سے نیپ کانسٹیٹیوئنٹ اسمبلی کا بائیکاٹ کرتی ہے. آئین سازی بائیکاٹ میں پھر بھی چل رہی ہے. تو اس دوران یعنی یہ اگلے نیئرلی 50% آف دا کانسٹیٹیوشن جو ریویو ہوا ہے وہ اگلے دنوں میں ہوا ہے, جس کا مطلب بلوچستان سے اس پورے اس میں کوئی اسمبلی میں بیٹھا ہی نہیں تھا, چونکہ وہ ساری نیپ کے لوگ تھے وہ بائیکاٹ میں. آخری دن 10 اپریل کو کانسٹیٹیوئنٹ اسمبلی سے آئین پاس ہوتا ہے متفقہ طور پر. وہ آئین پاس ہونے سے گھنٹہ پہلے بھٹو صاحب سوری بزنجو اور ولی خان اپنا بائیکاٹ ختم کر کے آ جاتے ہیں, بیٹھ جاتے ہیں. اور بزنجو اور ولی خان کو پشتون بلوچ اس میں کافی کرٹیسزم بھی ملتی ہے کہ آپ نے لیجیٹیمیسی دے دی without getting much in return, اور آپ نے ایک غیر ضروری لیجیٹیمیسی دے دی. لیکن ان دونوں کی تھنکنگ یہ تھی جو میں نے بتائی, وہ لارجر پکچر دیکھ رہے تھے کہ یہ 24-25 سال بعد جمہوریت آئی ہے, ایڈلٹ فرینچائز ہے, ایک آئین ہے جس میں براڈ بائی متفقہ طور پر ہم ایگری کرتے ہیں, تو انہوں نے اس کے باوجود کمپرومائز کیا. اچھا, بزنجو صاحب اس دوران آل الانگ سافٹر رول پلے کرتے رہے. بٹو صاحب وہ سو مکیولن کہ انہوں نے بیک ڈور چینلز کے تھرو بزنجو صاحب کو یہ امپریشن بھی کہیں دی ہوئی تھی تسلی کہ آپ ذرا کوآپریٹ کریں, ہم آپ کی حکومت دوبارہ بحال کر دیں گے اور یہ مسئلہ ختم ہو جائے گا. سو 14 اگست 1973 کو آئین فائنلی پروملگیٹ ہوتا ہے. سو پروملگیشن, اب 14 اگست تک بھٹو صاحب کو تھوڑی بہت ابھی نیب کی کوآپریشن چاہیے تھی, تو اس وقت تک وہ پھر انہوں نے بیک ڈور چینلز رکھے ڈسپائٹ دا فیکٹ کہ ان کی حکومت ہٹائی ہوئی ہے. جس دن یہ آخری ڈپینڈنسی بھٹو صاحب کی ختم ہوئی, انہوں نے جتنے بلوچ لیڈرز آف نیب تھے, یعنی ایک دن کا انتظار بھی نہیں کیا, 14 اگست کی رات کو ہی سب کو گرفتار کر لیا. اور اگلا ایک سال انہوں نے سارا زور اس پہ لگایا کہ ولی خان اور باقی جو نیب ہے, 1975 میں تمام نیب پہ ایز اے پولیٹیکل پارٹی پابندی لگ گئی. بھٹو صاحب نے عدلیہ, بھٹو صاحب نے آرڈیننسز قوانین کے تھرو نیب کو ختم کرنے کے لیے جو انجینئرنگ اور منورنگ ہو سکتی تھی وہ ساری کی. حیدرآباد سازش کیس چلا, یہ میرے لیے بہت زیادہ حیران کن تھا. یہ سب چلتا رہا ضیاء الحق کے مارشاء اللہ تک. جب ضیاء الحق کا مارشاء اللہ آتا ہے تو مری میں کوئی سہالہ ریسٹ ہاؤس یا وہ جہاں پہ یہ سارے قیدی تھے, تو پہلے یا دوسرے دن مارشاء اللہ کے ضیاء الحق صاحب جس طرح کہتے خوش آمدی, وہ پہنچ گئے. وہ ابھی بھٹو صاحب کو اسی طرح سر سر کہہ کے بلا رہے ہیں کہ یہ تو بڑی مجبوری تھی لیکن ہم ابھی بھی جو ہے آپ گائیڈ کریں ہمیں. تو یہ جنرل چشتی صاحب ہے, ابھی بھی ایک ریٹائرڈ فوجی, کبھی کبھی وہ پی ٹی آئی کے حق میں بڑے غصے میں آ کے بولتے ہیں, مونچوں والے ہیں. یہ ضیاء کے مارشاء اللہ کے جو آرکیٹیکٹ تھے جنہوں نے آپریشنل پلان امپلیمنٹ کیے, یہ جنرل چشتی تھے. سو چشتی صاحب کی کتاب ہے اس وقت, وہ ضیاء الحق صاحب کے ساتھ ہے جب وہ بھٹو صاحب سے اگلے دن ملتے ہیں مارشاء اللہ کے بعد, سب ہاؤس اریسٹ میں. تو وہ ضیاء الحق صاحب روایتی خوش آمد میں بھٹو صاحب کو کہتے ہیں کہ سر بس آپ گائیڈ کریں, آپ بتائیں, ہم انشاءاللہ 30 دن میں یا 60 دن میں 90 دن میں الیکشنز کرائیں گے, آپ بے فکر رہیں, ہمارے کوئی لمبے ارادے نہیں ہیں. ون آف دا تھنگز دیٹ بھٹو ٹیلز ہم, دا فرسٹ پیس آف ایڈوائس, ناٹ ٹو ڈسبینڈ حیدرآباد سازش کیس. اچھا, وہ انبیلیویبل ہے فار اے اسمارٹ پولیٹیشین لائک بھٹو. یہ دو باتیں آج تک ایز اے اسٹوڈنٹ مجھے سمجھ نہیں آتی. نمبر ون کہ نیب جو تھی وہ دو چھوٹے صوبوں کی جماعت تھی, اور آئیڈیالوجیکلی اگر پیپلز پارٹی سے کسی کی سملر نظریہ تھا تو وہ نیب ہی تھا, آف آل دا اسلامسٹ اینڈ ریلیجس پارٹیز. بھٹو کا جو سب سے زیادہ ہیٹریڈ اور نفرت تھا وہ شعر وہ نیب کے لیے تھا. اٹ ڈزنٹ میک اینی سینس کہ اتنی نفرت آپ کی کیسے ہو سکتی ہے, نہ وہ آپ کے سندھ پنجاب میں جدھر آپ کا سپورٹ بیس ہے نہ ادھر کمپیٹ کرتے ہیں, نہ نیب کوئی پورٹنٹ تھریٹ تھا فار بھٹو ایز اے نیشنل لیڈر. اور ضیاء الحق کو اگر چشتی صاحب ٹھیک کہہ رہے ہیں, ان کی کتاب سے میں کوٹ کر رہا ہوں کہ مارشاء اللہ لگنے کے بعد بھی اگر آپ ضیاء الحق کو یہ کہہ رہے ہیں کہ آپ حیدرآباد سازش کیس نہ ختم کریں, یعنی ولی خان اور ان کے ساتھیوں کو جیل میں ہی رہنے دیں, تو یو کین امیجن کہ بھٹو جیسا بندہ اس طرح کی حرکتیں کرنا. اور اس کا نتیجہ کیا ہوا یہ اس پہ میں کنکلوڈ کروں گا. بزنجو کی جو برانڈ آف سیاست تھی کہ بلوچ نان وائلنٹ پارلیمانی جدوجہد کے ذریعے اپنے حقوق حاصل کرے, اس کو وہ سویر ہٹ لگا اس وقت, وہ آج تک بلوچستان میں ہے. بزنجو اتنا بڑا سیاسی لیڈر ہونے, یعنی بزنجو بلوچستان کے تمام لوگوں کو بلوچ بیلٹ میں سیاست بزنجو نے سکھائی. عطا اللہ مینگل کو بزنجو لایا, نواب بگٹی کو بزنجو لایا, خیر بخش مری کو بزنجو لایا. آپ نے بزنجو کو اتنا ناکام کروایا, شرمندہ کرایا بیک ڈور چینل کر کے, اور آخر میں یہ پھر آپ نے 80,000 فوج بھیج کے 4 سال جو ادھر کیا, کہ 1988 کے جب الیکشن ہوتے ہیں, جب 10 سال بعد جمہوریت بحال ہوتی ہے, بزنجو کا صفایا ہوا بلوچ بیلٹ سے. بزنجو کو ان کے شاگردوں نے ہرایا کہ وہ ریڈیکل بلوچ یوتھ میں بزنجو وہ سو ڈی لیجیٹمائزڈ. اس میں ایک بڑا آنسر جو تھا وہ بھٹو صاحب کی یہ پالیسی تھی. اور آج تک بلوچ نوجوانوں میں جو ڈبیٹ ہے کہ ہم کیا نان وائلنٹ پارلیمانی سیاست کے تھرو بلوچ حقوق حاصل کر سکتے ہیں کہ نہیں, جو بھی بات کرے گا وہ بھٹو صاحب اور بزنجو سے شروع کرتے ہیں, اور انفارچونیٹلی وہ اثرات وہ جو ریڈیکلائزیشن آف دا بلوچ یوتھ اینڈ پالیٹکس ہے اس کا آغاز بھٹو صاحب کے دور میں ہوا اور وہ آج تک چل رہا ہے.
واپس آ جاتے ہیں جو ریپرزنٹیشن والی آپ نے بات کی تھی, بات بالکل ٹھیک ہے. اکثر لوگ کہتے ہیں کہ میں کراچی کے حقوقوں کی بات نہیں کرتا یا میں اینٹی کراچی ہوں. میں نہیں ہوں, بٹ وہ جس طرح ایک میم نہیں ہوتی کہ وہ ایک بچے کو آنٹی کھلا رہی ہوتی ہیں اور نیچے اسکیلیٹن پڑا ہوا ہوتا ہے ڈراؤن ہوا ہوا, وہ میرا آئیڈیا ہے کہ کراچی کی آوازیں بہت آتی ہیں, کراچی کی کمپلینٹس بہت آتی ہیں, لیکن اگر آپ بلوچستان کو دیکھیں تو سمجھ میں آئے گا کہ وہاں کی کمپلینٹس کچھ ہزار گنا بڑھ کر ہیں. ریگارڈ لیس آپ نے ایک سینٹ بنایا جس کو اچھی چیز ہے, ایک چیک جو پروونشل ریپرزنٹیشن کے لیے ہوگا. بیانڈ دیٹ واٹ کین دے ڈو اگر پاپولیشن کم ہے, اور دس پرابلم ول اونلی گیٹ ورس بیکاز پنجاب کی پاپولیشن بڑھ رہی ہے, بلوچستان کی اس لیول پہ نہیں بڑھ رہی, اف آئی ایم رانگ پلیز کریکٹ می. کیا کر سکتے ہیں اگر آپ پاپولیشن اور پاپولر مینڈیٹ کے تھرو اسمبلی بناتے ہیں تو اس کا کوئی حل مجھے نظر نہیں آ رہا
ہے. اس کا دیکھیں پہلے تو یہ کہ ہم کوئی دنیا میں یونیک ملک نہیں ہے جو ایتھنک ڈائیورسٹی کے ساتھ چل رہے ہیں. دنیا میں بہت سارے ایتھنکلی ڈائیورس ملک ہیں جو بڑے خوش ہیں, جو آپس میں لڑ نہیں رہے اور جنہوں نے ایز اے کلیکٹیولی ترقی بھی کی ہے. وہ کیسے کی ہے؟ فیڈرلزم بیسیکلی کانسٹیٹوئنٹ یونٹس میں پاور شیئرنگ کی ارینجمنٹس کا نام ہے. کہ اب وہ پاور شیئرنگ کی ارینجمنٹ ہر کسی کے ٹیلرڈ ہے, کسٹمائزڈ ہے ٹو دیئر ریالٹیز. سو پاکستان میں اس کے دو پوٹینشیل حل ہیں جو ہمیں دیکھنے ہوں گے. نمبر ون, پاکستان شاید دنیا کا واحد فیڈریشن ہے, شاید یہ میں کہہ رہا ہوں, کہ جہاں پہ ایک فیڈریٹنگ یونٹ کی اکیلے آبادی باقی تمام فیڈریٹنگ یونٹ سے زیادہ ہے. سو پہلا کام آپ کو یہ کرنا ہوگا, آپ کو پنجاب کو دو چھوٹے صوبوں میں تقسیم کرنا ہوگا, اور بلوچستان یا کے پی اور جیسی جگہ جہاں پہ چھوٹے صوبے اور بن سکتے ہیں, سو کریشن آف نیو پروونسز کے ڈیبیٹ کو اوپن اپ کرنا ہوگا اور آپ چھوٹے صوبوں میں لے جائیں تاکہ ایک کنسٹیٹوئنٹ یونٹ کی ہیجمنی سینٹر پہ نہ بن سکے, تھیریٹیکلی بھی پاسبل نہ ہو. سو یہ ایک پوٹینشیل اس کا حل یہ ہے. دوسرا حل یہ ہے, سینٹ کا نمبر ون آپ نے یہ کرنا ہوگا, سینٹ کو آپ نے یا تو قومی اسمبلی کے برابر یا اس سے زیادہ اختیارات دینے ہوں گے. سینٹ جو ہے اس کو ہم فیڈرلزم کی زبان میں کہتے ہیں کہ یہ ڈیموس کنسٹریننگ یا میجورٹی کنسٹریننگ انسٹیٹیوشن ہے. جو ٹیرنی آف دا میجورٹی کی نیشنل اسمبلی ریفلیکشن ہے, سینٹ اس کو کنسٹرین کرتی ہے. سو اٹس اینٹی میجورٹیرین. لیکن آپ نے اس کو ایک پاور لیس ڈبیٹنگ کلب بنا کے اس کا یہ جو انٹینڈیڈ امپیکٹ ہے وہ آپ نے ڈائلوٹ کر دیا ہے. سو سینٹ کو نمبر ون قومی اسمبلی کے برابر اختیارات. آج بھی منی بلز بجٹ جو کہ اصل چیزیں ہیں اس میں سینٹ کا کوئی رول نہیں ہے. ووٹ آف نو کانفیڈنس, ہول آف فیڈریشن اپوائنٹمنٹ جو کرٹیکل اصل پاور والی چیز.
اف آئی مے پش بیک آن دس, تھیوریٹیکلی آپ جو بات کر رہے ہیں وہ سینس بنتا ہے, بٹ ان اے کنٹری لائک پاکستان جہاں بوائز جو ہیں وہ اپنے من پسندیدہ لوگوں کو بٹھا دیتے ہیں, وڈنٹ واٹ یور ایڈوکیٹنگ فار ریزلٹ ان سینیٹرز کس طرح بنتے ہیں پاکستان میں ہم سب کو پتہ ہے.
تو
ان کے ہی من پسندیدہ لوگ آ جائیں گے, تو وہ جو اگر پاپولر ڈیموکریسی کو اسٹال کر سکتے ہیں, روک سکتے ہیں اور ان کی پاور بڑھ جائے گی, تو بوائز کا انفلوئنس بڑھ جائے گا.
یہ بہت ویلڈ بات آپ نے کی ہے. تو یہ پہلا پارٹ ہے. اگلے جو دو پارٹ ہے وہ یہ ہے, سو سینٹ کے آپ نے اختیارات بڑھانے ہوں گے, دوسرا سینٹ کے الیکشنز ڈائریکٹ کرنے ہوں گے تاکہ بلوچستان جیسی چھوٹی جگہ جہاں پہ 9 سیٹوں سے آپ سینیٹر بن سکتے ہیں وہ پیسے دے کے بن جاتے ہیں. تیسرا یہ آگے جب ہم اتھارٹیرینزم والا فیکٹر ڈسکس کریں گے وہ یہ کہ کوئی فیڈرل نظام کامیاب نہیں ہو سکتا جو مرضی آپ اتنا آئیڈیل بنا دیں, اگر ڈیفیکٹو پاور اور ڈیجورے پاور میں فرق ہو. یعنی ڈیجورے پاور اسمبلی کے پاس ہے, ڈیفیکٹو کوئی اور ایکسرسائز کر رہا ہے, تو پھر تو یہ سارے پاور شیئرنگ ارینجمنٹس فیل ہیں. سو ان این ایتھیکلی ڈائیورس کنٹری لائک پاکستان, دا سکسیز آف دا فیڈرل پروجیکٹ از ڈیپینڈنٹ آن دا سکسیز آف دا ڈیموکریٹک پروجیکٹ. ود آؤٹ ڈیموکریسی, ود آؤٹ سول ان سپریمیسی, فیڈریشن کامیاب نہیں ہو سکتا. کیونکہ وہ جو فیڈریشن میں ڈیجورے پاور ڈسٹریبیوشن آپ کرتے ہیں وہ تو آپ نے ساری رول بیک کر لی اگر وہ ڈیفیکٹو پاور کسی اور کے پاس ہے. تو یہ آپ نے بالکل درست بات کہی ہے, یہ انٹر لنکڈ ہے. یہ تینوں باتیں ہوں گی تب میں سمجھتا ہوں کہ آپ کو اگلے 10-15 سال میں کچھ کیے بغیر بلوچستان کا نقشہ بدلنا شروع ہو جائے گا. اس کے میں مثال دیتا ہوں, ابھی یہ الیکشن آ رہے ہیں, آپ ذرا نوٹ کیجئے گا, یہ جو مین سٹریم پارٹیز ہے پی ٹی آئی, پی ایم ایل این اور پی پی پی, یہ الیکشن کیمپین بلوچستان کے لیے اپنے دوسرے درجے کی قیادت کو نہیں بھیجتے, تیسرے درجے کی قیادت کو بھیج دیتے ہیں. ठीक, बिलावल साहब आके लाहौर में बैठ जाते हैं, वो जो मेजोरिटेरियन, क्योंकि इंसेंटिव इकतदार का रास्ता आपने नॉर्थ सेंट्रल पंजाब कराची और चंद जैसे बड़े उससे किया हुआ है, अगर आप ये इंसेंटिव स्ट्रक्चर चेंज करेंगे, जिस तरह सेनेट के वक्त सारे बलोचिस्तान अभी भी पहुंच जाते हैं, खरीदो फरोख्त उधर हो रही होती है, तो अगर आप असल पावर सेनेट के थ्रू गुजारेंगे, उसका मतलब आप छोटे सूबों के थ्रू गुजारें, होगा पंजाबी वज़ीर आज़म, होगा सिंधी या पश्तून वज़ीर आज़म, लेकिन वो बलोचिस्तान को प्रायोरिटाइज़ करेगा, वो बलोचिस्तान का ख्याल रखेगा, क्योंकि आपने इंसेंटिव स्ट्रक्चर चेंज कर दिया।
इसमें आपने अच्छी बात की कि ये स्ट्रक्चर बदले बगैर रिप्रेजेंटेशन तो कुछ भी नहीं कर सकती। अक्सर लोग इस तरह की भी बातें करते हैं, जो मेरे ख्याल से थोड़ी अहमकाना है, कि जी जमाली भी तो आपके थे, प्रेजेंट थे, वो बलोच हैं, अब काकर साहब प्राइम मिनिस्टर हैं, सरफराज बुख्ती जो है इंटीरियर मिनिस्टर हैं, तो क्या कंप्लेन है आप लोगों की, इतनी तो तारीख में आप लोगों की रिप्रेजेंटेशन रही है।
हाँ नहीं, मेरे ख्याल से ये तो वो एक मिसप्लेस्ड अंडरस्टैंडिंग है सियासी चेंज की और पावर की, कि वो अशखास पे डिपेंडेंट है। आई थिंक जो अंडरलाइंग पावर डिस्ट्रीब्यूशन है, इंस्टीट्यूशनल स्ट्रक्चर है, उधर किसकी हेजमनी है, कौन डिसीजन मेकिंग करता है, उसको चेंज किए बगैर टॉप पे किसी को बिठा के एक सिंबॉलिक रिप्रेजेंटेशन दे के, एक टोकन वो बिठा के, उससे ये मसला हल नहीं होगा। बलोच के केस में एक और इनोवेटिव सोल्यूशन पाकिस्तान में है, हो सकता है, वो एक चले ये जो सेनेट वाले हैं इस पर पंजाब या बाकी वो नहीं एग्री करते हैं, देयर इज़ अनदर, क्योंकि बलोच एक बड़ी यूनिक माइनॉरिटी है, वो ये है कि फिर आप माइनॉरिटी वीटो लें, और ये अगेन कॉन्फ्लिक्ट अफेक्टेड मल्टी एथनिक स्टेट्स में ये सारे पॉलिसी इंस्ट्रूमेंट्स ट्राई हुए, माइनॉरिटी वीटो ये है कि चले आप नहीं सेनेट पे इख्तियारात बढ़ाते हैं, ना डायरेक्ट इलेक्शंस पे जाते हैं, ना छोटे सूबों पे जाते हैं, फिर आप ये करें एक कानून पास करें कि हर वो कौमी असम्बली में कानून जिसका बलोचिस्तान के कोर साहिल वो वसाइल से ताल्लुक है, जिस तरह रेकोडिक है, जिस तरह गवादर है, उस पर वो तब तक पास नहीं हो सकता जब तक बलोचिस्तान के एमएनएस की 2/3 मेजॉरिटी या वो उसको इंडोर्स ना करे।
करवा लेंगे, रिकोडिक पे सबने नहीं किया, ऑन पेपर अगर देखें तो रिकोडिक पे सबकी मंजूरी है, पर उससे फर्क क्या पड़ता है, वो मंजूरी किस तरह हुई हमें भी पता है।
जी फर्क ये पड़ता है कि अगर जमहूरी निजाम आए,
अगर
जमहूरी निजाम होगा तो फिर दिस सिस्टम विल वर्क।
इसमें हाउ मच वुड यू एट्रिब्यूट जो मुशर्रफ ने किया विद द किलिंग ऑफ बुख्ती, एक तो ये है कि चले हम लॉ बना दें, लेजिस्लेशन बना दें, आप भी गवर्नमेंट के साथ काम कर रहे हैं, आइडियाज़ दे रहे हैं, पॉलिसी बना रहे हैं, लेकिन वो जो हार्ट्स एंड माइंड्स हैं, वो भुट्टो का आपने जिक्र किया, अब अगर हम मुशर्रफ का भी थोड़ा कर लें, व्हेन दे सी दिस, जो उनके इल्ज हैं उसको बाद में डिस्कस कर सकते हैं, ऑब्वियसली देर नॉट परफेक्ट, लेकिन अगर जिस चीज़ को आप पाकिस्तान प्रॉपर कहते हैं, अगर पाकिस्तान प्रॉपर बॉम्ब कर देगा उनको और उनके लीडर्स को, तो दिल बी लाइक एफर्ट देन।
मेरे ख्याल से ये जो तीन ड्राइवर्स हमने आइडेंटिफाई किए, उसमें पहला या दूसरा अहम ड्राइवर ये है कि रियासत ने हमेशा बलूचिस्तान से जब कोई हकूक का या सियासी इख्तलाफ के लिए आवाज़ उठा है, तो रियासत ने उसको ताकत के थ्रू डील करने की कोशिश की है, और उस ताकत के नतीजे में बलूचिस्तान में जो रिजेंटमेंट है, बलूचिस्तान में जो रियासत के हवाले से नाराज़गी और गुस्सा है, वो मज़ीद बढ़ गया है। जनरल मुशर्रफ ने मेरे ख़्याल से जो उनकी कंट्रीब्यूशन है टू दिस प्रॉब्लम, वो ये कि प्री जनरल मुशर्रफ बलूचिस्तान में जो 4 या 3 राउंड ऑफ इंसर्जेंसी कह लें, 4 कह लें, 48 में प्रिंस अब्दुल करीम ने स्टार्ट की, फिर 58 में नवाबजादा नौरोज़ ख़ान ने की, फिर 60s में फरारीज लो स्केल इंसर्जेंसी गोरीला वो चलता रहा, 70s में भुट्टो साहब के दौर में, इन सब में एक कॉमन बात थी, इन इंसर्जेंसीज का कैरेक्टर जो था वो ट्राइबल था, इनको लीड भी ट्राइबल सरदार कर रहे थे, इनमें फुट सोल्जर्स भी, उनके फॉलोअर्स भी उस ट्राइब के सरदार के फॉलोअर्स थे। जो इस वक्त इंसर्जेंसी चल रही है, व्हाट मेक्स इट स्टैंड आउट फ्रॉम द प्रीवियस इंसर्जेंसीज, के नंबर वन, इट इज़ नो लॉन्गर कंट्रोल्ड एंड डोमिनेटेड बाई ट्राइबल सरदार्स, इसमें बहुत बड़ी तादाद में पढ़ा लिखा एजुकेटेड मिडिल क्लास बलोच हिस्सा ले रहा है, और खुदा मेरे मुंह में खाक, अल्लाह करे मेरी ये सारी बात गलत साबित हो, लेकिन हमें अभी थोड़ा शुक्र अदा करना चाहिए कि जो अर्बनाइजेशन और अर्बन मिडिल क्लास का जो फिनामिना पाकिस्तान प्रॉपर में जिस तरह से ग्रो किया है, بلوچستان میں وہ ابھی اس طرح سے نہیں بڑھا، خاص طور پر بلوچ بیلٹ میں. جتنا یہ بڑھے گا اتنا ہی جو بلوچ کا اسلام آباد کے ساتھ ریلیشن شپ ہے ود ان ایگزسٹنگ فریم ورک، اس میں ٹینشن بڑھے گا. سو اس کی وجہ جی وہ یہ ہے کہ چونکہ موجودہ نظام طاقت کے استعمال، پہلا ایکسکلوژن ان پاور اسٹرکچر، وہ میں نے میجورٹیرین اس میں بتا دیا. اچھا دوسرا آپ یہ بھی دیکھیں بیوروکریسی میں بلوچ کی نمائندگی نہ ہونے کے برابر. آپ کو پتہ ہے کہ پاکستان کی تاریخ میں سپریم کورٹ میں 1970 سے کم از کم میں نے دیکھا آج تک ناٹ ایون اے سنگل ایتھنک بلوچ جسٹس فرام بلوچستان آیا.
قاضی فیضی سا کیا ہے؟
ہی از اے پشتون فرام بلوچستان.
آپ کی طرح
ناٹ ایون اے سنگل ایتھنک بلوچ فرام بلوچستان ہیز میڈ اٹ ٹو دا سپریم کورٹ آف پاکستان، لیٹ الون کہ چیف جسٹس بنے. شریا کورٹ میں آئے. یہ میں آپ کو صرف مثال دے رہا ہوں. اچھا آپ آج ایک آڈٹ کرے رینڈم پرائم ٹائم ٹاک شوز میڈیا، 8 to 10 PM کوئی 30+ جو چینلز ہے، کتنے اینکر اس میں سے بلوچ یا بلوچستان یا اس کے سیاسی لوگوں کے علاوہ کوئی ایکسپرٹس یا وہ بلوچستان یا بلوچ ہے؟ تو دا ڈگری آف ایکسکلوژن از سو ڈیپ اینڈ سو تھورو اکراس ایوری فیلڈ. اس کے بعد اتھارٹیرینزم کہ آپ طاقت کا استعمال بھی کرتے ہیں، اس سے یہ ہوتا ہے جو بلوچ پڑھ لکھ کے شعور حاصل کرتا ہے وہ اس سسٹم سے اس کی مایوسی انیویٹیبل ہے، اور ریزلٹنٹلی جب وہ اپنی مایوسی کا اظہار کرتا ہے آپ تھپڑ مارنا شروع کر دیتے ہیں، آپ اس کو اٹھا دیتے ہیں، تو وہ نو ونڈر وہ سارے ایک ہی طرف جا رہے ہیں. اور یہ گریونس اتنی ڈیپ ہے، یہ بھی شاید سخت بات لگی لیکن آئی ایم کنوینسڈ کہ یہ فیئر بات ہوگی. ڈاکٹر مالک، اختر مینگل، اللہ نظر، اور ان میں فرق صرف رسپانس پہ ہے. گریونس پہ یونینیمٹی ہے، یہ سب ایک پیج پہ ہے کہ ہمارا گریونس یہ ہے اور ہم ناراض ہیں اور لیجیٹیمیٹ ہے. ڈاکٹر مالک اور اختر مینگل شاید پریکٹیکل ہے کہ ہم لڑ جھگڑ کے یہ نہیں کر سکتے، باقی جو آئیڈیالوگز ہیں وہ پریکٹیکل نہیں ہوتے، ان کے لیے کانسیکوینسز ایرریلیونٹ ہیں، وہ تو اپنی جو بھی وہ ٹھیک سمجھتے ہیں. تو یہ ڈگری آف گریونس اتنی زیادہ ہے، تو خدا نہ خواستہ جتنا یہ اربن مڈل کلاس یہ بڑھتا جائے گا، اس سے کیا ہوتا ہے، اس وقت بلوچ تقسیم ہے ٹرائبل لائنز پہ، ریجنل لائنز پہ، کہ جی بکٹی مری. اربن مڈل کلاس اربنائزیشن کیا کرتی ہے، ہائر ایجوکیشن کیا کرتی ہے، یہ ٹریڈیشنل آئیڈینٹیز ویکن کرتی ہے، یہ آپ کی براڈر آئیڈینٹیز کو اٹھاتی ہے. سو میں رفیع اللہ کاکڑ، میرے والد صاحب کی کاکڑ آئیڈینٹی مجھ سے کہیں گنا زیادہ مضبوط ہے. میرے لیے کاکڑ آئیڈینٹی از جسٹ اے سر نیم، اٹ ڈزنٹ میٹر.
تو آج کل آپ پچھلے کچھ مہینوں سے چھپا رہے ہیں.
نہیں آج کل،
آج کل شرمندہ،
آج کل تو جن لوگوں نے نہیں بھی لگایا تو وہ بھی سر نیم کاکڑ لگا رہے ہیں. تو یہ اب جو جتنی تعداد میں بلوچ اربن اور ہائر ایجوکیشن کا ایکسپیرینس کرتا ہے، اس کا مطلب وہ جو لارجر بلوچ نیشنل آئیڈینٹی ہے وہ اس کی پرائمیسی اختیار کرتی ہے اوور اس ٹرائبل اور سب بلوچ آئیڈینٹیز. اینڈ دیٹ از دا مومنٹ وہ انٹر ہو جاتا ہے، اس کا مطلب وہ بلوچ اس تحریک، اس فکر کا حصہ بن گیا. اور پھر اٹس اونلی اے میٹر آف ٹائم کہ کب وہ آواز اٹھائے اور کہیں سے مایوس ہو اور وہ کسی اور طرف جائے.
اس پہ آتے ہیں، آپ سے پہلے بھی ڈاکٹر افتخار فردوس آئے ہوئے تھے تو ان سے ہم نے پی ٹی ایم اور منظور پشتین کے کانٹیکس میں یہی بات کی. آپ نے بہت اچھی بات کی تھی عزیر کوئی، کہ یہ پیپل لائک ڈاکٹر مالک، اختر مینگل، دیر دا لاسٹ کنیکشن آف اسلام آباد ود بلوچستان. اگر ہم ان کو بھی سائڈ لائن کر دیں گے، ابھی بھی اختر مینگل صاحب کے ساتھ اسٹیٹ ریپریشن چل رہا ہے، تو یہ جو لوگ ہیں جو کہتے ہیں کہ ہم پاکستان کا حصہ ہونا چاہتے ہیں، ہم آپ کی گورنمنٹ کو مانتے ہیں، آپ کے کانسٹیٹیوشن کو مانتے ہیں، اس میں رہتے ہوئے ہمیں حق دیں، ان کو ہم ٹریٹر کر کے ایلینیٹ کر کے، تو وہ ایک لاسٹ ریمیننگ کنیکشن بھی توڑ رہے ہیں، اور اس کے بعد پھر ملٹنسی ہے اور کیا ہے.
ہاں نہیں، اس میں کوئی شک نہیں ہے، اور یہی سمجھنے کی ضرورت ہے. اکثر میں جب اس طرح کی بات کرتا ہوں تو اسلام آباد کا کوئی دوست کہتے ہیں کہ آپ بڑی سخت بات کریں، تو میں ان کو کہتا ہوں بھائی میں جہاں سے آ رہا ہوں وہاں پہ یہ ماڈریٹ بات ہے، وہاں پہ یہ ریڈیکل بات نہیں ہے. وہاں پہ تو ریڈیکل ہم جیسوں کو ٹانٹ کرتے ہیں کہ آپ بڑی ماڈریٹ باتیں کر رہے ہیں. تو وہ وہاں کے حساب سے ان کو سمجھنا ہوگا کہ اختر مینگل یا اس فکر کے جو بھی بلوچ یا سدان یا پشتون بیلٹ آف فاٹا اور بلوچستان سے جب آ کے آپ کو بات کرتے ہیں، آپ یہ سمجھے کہ وہ جدھر سے آ رہے ادھر یہ وہ ماڈریٹ بات ہے. تو اگر وہ بھی آپ بجائے کہ ان کو سمجھے اور ایڈریس کرے، آپ طاقت کی زبان سے رسپونڈ کرتے ہیں، اور وہ بھی اس لیے کہ آپ کو پتا ہے کہ یہ ہمارا کچھ نہیں بگاڑ سکتے، سیاسی جماعتوں کو بھی پتا ہے کہ یہ ہو نہ ہو کوئی فرق نہیں پڑتا. तो उससे फिर यही नतीजा निकलेगा, बेशक वो ताकत के थ्रू जंग ना जीते, लेकिन जो रियासत को के लिए समझना ज़रूरी है वो ये कि लो स्केल कॉन्फ्लिक्ट का जो इफ़ेक्टिव इम्पैक्ट है ऑन बिजनेस ऑन डेवलपमेंट वो उतनी ही है जो फुल स्केल कॉन्फ्लिक्ट का है। तो ये जो आपके जितने प्लान्स है सी पैक डिवेलपमेंट, ये आप नहीं रियलाइज़ कर सकते। एंड जो इंसर्जेंट से दे नो दिस, उनको ये पता है कि हमने हर रोज़ नहीं लड़ना, हमने 6 महीने में मकरान कोस्टल हाईवे पे एक पटाखा फोड़ना है, शहजाद जैसे कराची के विजिटर अगले 1 साल नहीं आएंगे।
बर्गर बच्चे बोल दें बर्गर बच्चे, आप क्या शहजाद जो कहना दिल में तो आपकी यही था
पाकिस्तान प्रॉपर के जो टूरिस्ट और इन्वेस्टर्स है वो नहीं आएंगे। तो रियासत क्या करती है, मैं अक्सर जब मेरा एक्सेस होता है तो वो देखते हैं कि जी वायलेंस इतनी कम हुई है, दैट्स नॉट दैट डजंट मैटर, लो स्केल कॉन्फ्लिक्ट जारी है, उस पर आप गरूर में आए बगैर कि आप उसको ज़रा नीचे देख रहे हैं कि इसका आप कोई टेंशन नहीं लेनी, उसको रिजॉल्व करें बजाय कि लो स्केल कॉन्फ्लिक्ट को आपने जारी रखा है। उसकी कॉस्ट डेवलपमेंट के लिए, सर्विस डिलीवरी के लिए और बलोच अवाम के लिए मेरी ग्रेटेस्ट सिंपथी जो है वो पढ़े लिखे बलोच नौजवान से हु आर स्टक बिटवीन द डेविल एंड द डीप ब्लू सी, वो थोड़ा सा हो तो उधर से भी मार पड़ती है इधर से भी मार।
आप ये भी बोल सकते हैं देयर स्टक बिटवीन द पीसी एंड द डीप ब्लू सी, क्योंकि गवादर में वो वहीं फंसे हुए, सी में जा नहीं सकते फिशिंग करने और साथ पीसी है वहाँ भी नहीं जा सकते, बीच में वो दोनों फंसे हुए। आजकल क्या चल रहा है अख्तर मैंगल साहब के साथ, देयर इज समथिंग हैपनिंग देयर राइट, आई हैवंट बीन एबल टू फॉलो इट क्लोजली।
जी बेसिकली तो आई थिंक अख्तर मैंगल, मेरी पर्सनल असेसमेंट ये आई थिंक ही प्लेड हिज कार्ड्स अनवाइजली, थोड़ा सा उनकी पर्सनल उन्होंने क्रेडिबिलिटी भी हिट की इस प्रोसेस में कि आप पीटीआई के साथ इकतदार में रहे, आखिर में आपने आपने थ्रू आउट रखे होंगे इश्यूज, लेकिन व्हेन यू आर पार्ट ऑफ द कोलिशन तो फिर आप अपनी रिस्पांसिबिलिटी बिल्कुल मुकम्मल तौर पर जान नहीं छुड़ा सकते। पीडीएम के साथ आप इकतदार में रहें और अभी आप कह रहे हैं कि वो गलत किया, तो वो मिसिंग पर्सनस और उनके इलाके में जो उनके उधर पॉलिटिकल राइवल्स है जो कि एलिजली स्टेट बैक्ड है, तो उनके साथ टेंशन आजकल ज़रा बढ़ी हुई है, वो बाकी इश्यूज उसी के मैनिफेस्टेशन है जिस पे अख्तर मैंगल साहब की फ्रस्ट्रेशन अंडरस्टैंडेबल है, वी आई सिंपथाइज विद हिम, लेकिन मैं समझता हूँ कि थोड़ा उन्होंने अपने कार्ड्स गलत प्ले किया और यही गलतियाँ ये छोटी पार्टियाँ सूबाई लेवल पर भी करती है। मसलन अभी जो पिछली बलूचिस्तान में हुकूमत थी वो इतनी अच्छी हुकूमत नहीं थी और उसको प्रॉप अप किया सपोर्ट किया अख्तर मैंगल साहब ने, तो उधर फिर हमारी ये जो छोटी कॉम्प्रेस पार्टियां हैं वो लोकल पावर पॉलिटिक्स में फिर बहुत सारे उसूल कंप्रोमाइज़ कर लेते हैं जिसकी वजह से उनको नुकसान भी उठाना पड़ता है। और टू बी फेयर टू देम, टू बी एम्पैथेटिक टू देम, कॉन्फ्लिक्ट बेल्ट में रहते हुए ये एक मसला है, कॉन्फ्लिक्ट जोन्स में मॉडरेट सियासत नहीं हो सकती, या बाप की सियासत करेंगे या बिल्कुल ही रेडिकल ब्रांड है। तो ये मालिक साहब अख्तर साहब ये इनका डायलेमा है कि ये वाली सियासत के लिए उधर स्पेस नहीं है, दोनों साइडों से स्पेस नहीं है।
आप जो इतनी देर से बात कर रहे हैं अगर उसको हम एम्बॉडी कर सकें तो कराची में, अब अगेन वो बेचारे चाइनीज़ इंस्ट्रक्टर थे, लैंग्वेज इंस्ट्रक्टर थे, उन बेचारों की क्या गलती है, वो पढ़ाने आ रहे थे लेकिन जिन खातून ने सुसाइड बॉम्ब अटैक किया था, पीपल आर वेरी सरप्राइज कि इनके पास किताबें भी हैं, ये PhD भी हैं, 2 बच्चे भी हैं, तो वो एक कॉग्निटिव डिसोनेंस हो जाती है ना, आपको लगता है अच्छा सुसाइड बॉम्बर है तो जाहिल होगा, ब्रेन वॉश होगा, एंड देन यू सी समबडी PhD आई थिंक शी वाज
पढ़ी लिखी है खातून थी,
तो देन इट मेक्स यू वंडर कि क्या हो रहा है, तो आपकी अनपैकिंग क्या है ऑफ दिस इंसिडेंट।
जी वो जिस तरह मैंने पहले इसकी तरफ रेफर किया कि इस इंसर्जेंसी की डिस्टिंग्विशिंग कैरेक्टरिस्टिक ये है कि इसके सपोर्टर्स और पार्टिसिपेंट्स इंक्रीजिंगली एजुकेटेड मिडिल क्लास है बलोच, और उसकी एक वजह ये जो अर्बन एजुकेटेड मिडिल क्लास की बलोच है, तो पहला क्या होता है उनकी रिवायती आइडेंटिटीज़ वीकन हो जाती है, वो ब्रॉडर बलोच आइडेंटिटी जब अपना लेते हैं उसमें फिर रियासत के साथ तनाव इनेविटेबल होता है। उसमें असल इशू ये होता है जो मैं बार बार एम्फसाइज करता हूँ कि चूंकि ये सिस्टम इतना नॉन रिस्पॉन्सिव है टू द कोर बलोच इश्यूज कि इसमें थोड़ा सा भी हसास आदमी हो वो बहुत ज़्यादा रेडिकलाइज हो जाएगा। आप एक मिसाल मैं देता हूँ, आपको याद है
अगर जो लोग समझ रहे हैं और थोड़े मैं सॉरी आपको काट रहा हूँ लेकिन अगर जो समझ रहे हैं देयर लाइक नहीं वी कैन नेवर स्टैंड फॉर दिस आई थिंक जब इसराइल पैलेस्टाइन का एक फ़ायदा ये है कि वो चीज़ें बड़ी क्लियर करती हैं क्रिस्टलाइज करती हैं राइट व्हेन यू सी हमास यू आर लाइक अच्छा इसराइल ने जो 75 ईयर्स किया है आई डोंट सपोर्ट व्हाट हमास डिड बाय आई अंडरस्टैंड आजकल जो आप बच्चे देखते हैं जिनके माँ बाप मरे हुए हैं और वो रबल से निकल रहे हैं कल को उठकर अगर ये किसी इसराइली को गोली मार देगा आई एम नॉट गोइंग टू सपोर्ट इट आई एम गोइंग टू कंडेम
एग्जैक्टली
बट आई विल अंडरस्टैंड इट बट आई थिंक हम वो अंडरस्टैंडिंग हमारे लोगों तक नहीं एक्सटेंड करते तो अगर ये खातून ये कर रही हैं आई डोंट हैव टू सपोर्ट इट आई विल कंडेम इट
नोबडी
डज बट आई कैन अंडरस्टैंड इट कि अच्छा अगर आपकी इतनी रिप्रेशन रही है आपके इर्द गिर्द सो वी नीड टू आस्क व्हाट्स पुशिंग देम टू हियर
जी एग्जैक्टली आई थिंक पहले तो ये बड़ी अप्रोप्रिएट एनालॉजी आपने ड्रा की है कि हम जैसे लोग इस उसमें होते हैं कि हम इसको सपोर्ट नहीं करते बट एट द सेम टाइम वी थिंक इट इज़ इम्पॉर्टेंट कि इसको समझा जाए रादर देन कि आप टेररिस्ट एक्ट डिसमिस करके बात ख़त्म कर दें तो वो समझना जो है वो ज़रूरी है तो उसमें मैं एक मिसाल देता हूँ कि द नॉन रिस्पॉन्सिवनेस ऑफ द सिस्टम टू द कोर बलोच ग्रीवेंस आप एक मिसाल ले लें बलोच मिसिंग पर्सनस ये पिछले 15 साल से बलोच पॉलिटिक्स में प्राइमरी इशू रहा है अच्छा इस दौरान 18वीं तरमीम से लेके उसके बाद हर बलोच जमात ने वफाक में मेन स्ट्रीम पार्टीज़ के साथ अलाइंसेस किए हर अलाइंस में टॉप इशू यही रहा है इनकी तरफ से ठीक लेट्स से हम रियासत का बयानिया मान लेते हैं कि ये जो बलोच मिसिंग पर्सनस की ऑर्गेनाइजेशन बताते हैं कि हज़ारों में नहीं है हज़ारों
तो अनवार काकड़ साहब ने बोला 7-8 लोग हैं
चले 7-8 है या 70-80 है ठीक तो फिर तो ज्यादा परेशान कौन बात है कि आप 15 साल से 7-8 लोगों का मसला हल नहीं कर सके दैट्स इवन मोर पर्टर्बिंग फॉर मी 15 साल से एक नॉन इशू को फिर आपने इशू बना के रखा है 15 साल से दिस इज द सिंगल बिगेस्ट इशू इन बलोच पॉलिटिक्स और बलोच रिलेशन विद इस्लामाबाद अगर वाकई में 7-8 है 70-80 है 7-800 है जो भी तादाद है वो इरेलीवेंट होती है फिर तो और आसान है इसको हल करना कितना कोई मुश्किल काम है ये इस मसले को हल करना जो आपने कर लिया है वो तो कर लिया है जाके लोगों के सरों पे हाथ फेरे माफ़ी मांगे जो है उसको ड्यू प्रोसेस के तहत करें और ये रोला मौका है पिछले 15 साल में बलोच यूथ में रेडिकलाइजेशन का सबसे बड़ा सोर्स है अच्छा वो इम्पैक्ट आप नहीं देख रहे हैं तो अगर 7-8 है 70-80 है भाई ये तो और मोर सो रीजन कि इसको खत्म
हैंगिंग
हाँ लो हैंगिंग फ्रूट है ख़त्म करें नहीं आज तक वो चल रहा है ये क्या शो करता है ये इस सिस्टम की नॉन रेस्पॉन्सिवनेस टू दो अच्छा कोई ये आर्ग्यू कर सकता है कि बलोच लीडर इशू ने नहीं उठाया है भाई 2007 से लेके एवरी सिंगल बलोच इस्लामाबाद अलाइंस में ये टॉप एजेंडा पे रहा है नहीं हल करता ये सिस्टम इतना नॉन रेस्पॉन्सिव है कि वो नहीं हल करता तो उससे फिर रेडिकलिज्म या जो भी थोड़ा शऊरी लेवल पे पहुंचता है तो उनकी रेडिकलाइजेशन इज ऑलमोस्ट इनएविटेबल इन केस ऑफ द
क्या नंबर है मिसिंग पर्सन का
आई डोंट नो फ्रेंकली स्पीकिंग मुझे नहीं पता ये तो कोई इंडिपेंडेंट वो ही बता सकते हैं बट मेरा आर्गुमेंट ही कि नंबर्स आर इरेलेवेंट ईदर वे
इट शोज द ग्रेविटी ऑफ एन इशू तो एक एक गेस्टिमेशन तो होगी आपके पास
ये आई हैव नो आइडिया क्योंकि ये बिल्कुल ही गेस वर्क होगा सो आई डोंट वॉन्ट टू गो इन टू गेसेज ऑल आई एम सेइंग इज के छोटा नंबर है बड़ा नंबर है अगर 15 साल में सिंगल बिगेस्ट सोर्स ऑफ रेडिकलाइजेशन अमंग बलोच यूथ इफ आई वर एडवाइजर ऑफ द स्टेट मैं पहली तरजीह में इस इशू को हल करूंगा कि इतना छोटा इशू है और उसका जो जो पब्लिक डिस्कोर्स में इसने स्पेस ली हुई है वो बहुत आउटसाइज्ड है उसने सारी स्पेस ही इस इशू ने ली हुई है इसको ख़त्म करें ताकि असल इशूज में हम अकाउंटेबिलिटी सर्विस डिलीवरी पे अपने सियासतदानों की अकाउंटेबिलिटी कर सकें
जो वो रेड लाइन है बलूचिस्तान क्या उसकी वुड यू से इट्स एपथी और फियर जिस तरह अभी पीटीआई है एंटी एस्टैब्लिशमेंट है कहने को उन्होंने बड़ा इशू बनाया हमारे लोग उठा लिए हमारे लोगों के साथ ये हुआ कभी उन्होंने बलूचिस्तान से नहीं उसको लिंक किया 9 मई में भी इफ़ आई एम रॉन्ग प्लीज़ करेक्ट मी क्वेटा में पीपल डाइड पीटीआई के प्रोटेस्टिंग उसको नहीं उन्होंने सेंट्रल इशू बनाया सेंट्रल इशू उनके लिए भी लाहौर ही है लाहौर के लोग ही हैं उनको भी पता है कि क्वेटा में जो मरे हैं इनके पोस्टर्स लेकर अगर हम रैली करेंगे तो जो रिस्पांस आएगा वो अलग आएगा लाहौर में जो है उनको हो सकता है तो इवन हमारे जो मेन स्ट्रीम रिप्रेजेंटेटिव्स हैं दे आर वेरी केयरफुल कि अच्छा जी हम अगर वही बातें कर रहे हैं अगर हम वही नारे मार रहे हैं कि ये जो दहशतगर्दी है नारे मार सकते हैं बट ऐसा ना हो कि हम पीटीएम और हम सेम हो जाएं, या पीटीएम और हमारी रैली साथ हो जाए, या कहीं भी हमारा बलोच के साथ कॉज मिल जाए, या हम अपनी जो रिसोर्सेज हैं वो बलोच मिसिंग पर्सन पे लगा दें।
आई थिंक ये आपने बहुत सही निशानदेही की है। आई थिंक ये थोड़ा सा फिर प्रिविलेज की भी बात है। पाकिस्तानी जो लिबरल इंटेलिजेंशिया है, मेरी नाकिस राय में पाकिस्तानी सिविलियन सुप्रीमेसी के चैम्पियंस की तरह पाकिस्तानी लिबरल इंटेलिजेंशिया भी व्हेन इट कम्स टू बलोच एंड बलोचिस्तान एंड फॉर्मर फाटा वो स्टेटिस्ट पोजीशन लेते हैं। जो स्टेट की पोजीशन होती है वो यूजुअली वही पोजीशन लेते हैं, और मेरे ख्याल में उसकी एक्सप्लेनेशन वो प्रिविलेज है। मेरे अपने हिसाब से जिस तरह पाकिस्तान में मुसलमान होना बहुत बड़ा प्रिविलेज है, मर्द होना बहुत बड़ा प्रिविलेज है, उसके बाद पंजाबी होना बहुत बड़ा प्रिविलेज है, तो वो जो पाकिस्तान प्रॉपर का प्रिविलेज है, वो पाकिस्तान प्रॉपर का प्रिविलेज वो जजमेंट क्लाउड कर देता है कि वो समझ नहीं पाते। उनको लगता है कि हम जो करें, नहीं हमारा तो बड़ा जेन्युइन इशू है, लेकिन खुदा ना खास्ता कोई पीटीएम या मौलाना हिदायतुर्रहमान या बलोच से कोई हमारी सिमिलैरिटी नहीं होनी चाहिए, क्योंकि उनके केस में तो उनमें गलती है, वो कहीं ना कहीं वो गद्दार है, वो ठीक नहीं है, लेकिन हम जो कर रहे हैं हम तो जेन्युइन, हम तो मुहिब वतन है। तो वो जो पाकिस्तान
उनके, सॉरी मैं काट रहा हूँ आपको, पीटीआई के किसी लॉयर ने ये भी बोला ना कि ये लाहौर है, ये कोटा नहीं है।
यानी
मतलब आप उधर आप कर ले, छुपा भी नहीं रहे आप।
नहीं, ये तो कोई प्रिटेंस भी नहीं है। तो ये जो सब कॉन्शियस में पाकिस्तान प्रॉपर का प्रिविलेज है वो ये काम करवाता है, और इस तरह की जजमेंट तो वो दे डोंट इवन रियलाइज इट, और वो नॉर्मलाइज हुआ हुआ है।
आई थिंक इवन पीपल विद अ कॉन्शियसनेस अबाउट इट, देयर इज फियर, राइट? लम्स ने एक इवेंट किया, करने की कोशिश की, कोई साहब आए, ख़त्म हो गया। वो T2F में हुआ, उसके बाद सबीन के साथ जो हुआ। सो व्हेन थिंग्स लाइक दिस हैपन, पीपल आल्सो नो ना कि यार मतलब अच्छा, मैं अगर लेट्स से किसी का कॉज है, कोई भी हो सकता है यार, किसी का एनवायरनमेंट कॉज है, अब देर लाइक अच्छा मैं ये 90 अच्छी चीज़ें कर सकता हूँ, लेकिन अगर मैं ये 10% करूँगा तो मैं वो 90 भी नहीं कर सकूँगा, तो लेट मी मेक दैट कॉम्प्रोमाइज। आई थिंक अ लॉट ऑफ वेल मीनिंग पीपल हैव आल्सो मेड दैट कॉम्प्रोमाइज,
प्रोबेबली ट्रू, लेकिन ये पाकिस्तान की छोटी सी जो प्रोग्रेसिव तबका है वो बेचारे तो अभी भी आवाज़ उठाते हैं जहाँ पे उनको स्पेस मिलती है। लेकिन आई मेक अ डिस्टिंक्शन बिटवीन लिबरल्स एंड प्रोग्रेसिव्स,
ऑफ कोर्स।
तो वो प्रोग्रेसिव तबका तो करता है, और उन्होंने जहाँ पे उनको जितनी स्पेस मिलती है बेचारे उसमें बात करते हैं, लेकिन वो तादाद में और उसमें कम है। बाकी जो मेन स्ट्रीम इंटेलिजेंशिया है वो तो बेसिकली वो बिलीव करते हैं उस रियासती बयानिए पे।
तो हैं आई थिंक डॉक्टर इल्हान नियाज़ी हैं जिन्होंने बोले इंटेलेक्चुअली बोगस लोग हैं, तो ये 100% ये। हाउ मच वुड यू एट्रीब्यूट पाकिस्तान एक्सपीरियंस ऑफ बलोचिस्तान विद पाकिस्तान एक्सपीरियंस ऑफ 1971? एक्सपीरियंस ये लेना चाहिए था कि जब आप इन्फोर्स करेंगे पाकिस्तानियत तो वो नहीं हो सकेगा, सो यू वांट टू ब्रिंग देम इन। इंस्टेड आई थिंक हमारे स्टेट ने लेसन ये लिया कि शायद हमने इनफ लोग नहीं मारे, अगर हम थोड़ा और रिप्रेशन कर लेते तो बांग्लादेश नहीं बनता और पाकिस्तान नहीं टूटता। डू यू फील दैट्स फेयर?
आई थिंक लार्जली फेयर, गिवन के जो नॉन इलेक्टेड रिप्रेजेंटेटिव्स बलूचिस्तान पॉलिसी डिफाइन करते हैं और इम्प्लीमेंट करते हैं, उनकी लैक ऑफ अंडरस्टैंडिंग बलूचिस्तान की उतनी थी जितनी उनकी उस वक्त की वेस्ट पाकिस्तान की थी, और एक
ईस्ट
पाकिस्तान, सॉरी। और एक चीज़ जो आई थिंक पिछले दो दहाइयों में कदरे बेहतर हुई है वो ये है कि, और यही जमहूरियत की खूबसूरती है कि ट्रायल एंड एरर में लोग सीख जाते हैं, वो ये है कि सिविलियन साइड पे जो पंजाब के या पाकिस्तान प्रॉपर के सिविलियन इलीट्स हैं, दे हैव बिकम इंक्रीजिंगली सिंपथेटिक एंड एम्पथेटिक टू द इश्यूज ऑफ स्मॉलर प्रोविंसेस, वो चाहे PMLN हो, चाहे वो PTI हो, चाहे वो पाकिस्तान पीपल्स पार्टी हो। और वो आपको इसलिए 18वीं तरमीम, 7th NFC अवार्ड, PMLN की बलोच कंपरस्तों के साथ अलाइंसेस, PTI की छोटे सूबों पे फोकस, तो वो एक इम्प्रूवमेंट है इन दी पॉलिटी ऑफ पाकिस्तान के जो सिविलियन इलीट्स ऑफ पाकिस्तान हैं वो अब बेहतर समझते हैं बलूचिस्तान को और उसकी इदराक भी रखते हैं, एंड दे वांट टू डू समथिंग अबाउट इट। लेकिन वो जो आप और मैंने शुरू में बात की,
तो इसमें फियर ऑफ सेपरेटिज्म ज़्यादा है या इट्स अ कैश ग्रैब फॉर द रिसोर्सेज के यार एक्सप्लोइट करते रहो, व्हाट यू से इज अ बिगर फैक्टर?
आई थिंक इट्स बोथ, बट मेनली आई थिंक जो ملٹری مائنڈ سیٹ جو پیرانائی پہ بیسڈ ہے, وہ جو فیئر آف سیپریٹزم کے لیے یا وہ جو اس کو ایز اے نیشن بلڈنگ پروجیکٹ کے لیے ایک تھریٹ تصور کرتے ہیں, جو بھی ان کی پرسیوڈ ذہن میں ہے, آئی تھنک وہ بنیادی وجہ ہے, خاص طور پر جب یہ اتنی بروٹل طاقت کا استعمال کرتے ہیں. اور پولیٹیکل انجینئرنگ مثلاً اس حوالے سے تو ہم خوشی ہمیں ہوتی ہے کہ پچھلے 10 سال میں پاکستان پراپر کو بھی پولیٹیکل انجینئرنگ کا ذرا پتہ چلا ہے, مین اسٹریم ہو گیا ہے نا پولیٹیکل انجینئرنگ, لیکن وہاں پہ تو یہ 70 سال سے چل رہا ہے. تو آئی تھنک وہ جو پیرانائی ہے کہ ہلکی سی ایکسپریشن آف ایتھنو ریجنل آئیڈینٹیٹیز اینڈ رائٹس اور اس کو وہ تھریٹ سمجھتے ہیں ٹو دا اسٹیٹ اینڈ نیشنل انٹیگریٹی, آئی تھنک وہ مائنڈ سیٹ پرائمرلی ڈرائیو کرتی ہے.
اس میں انڈیا فیکٹر ہے, از انڈیا فنڈنگ سرٹن بلوچ آرگنائزیشنز؟
میرے خیال سے تو مجھے کوئی فیکچوئل انفارمیشن نہیں ہے, لیکن اس کو بالکل رول آؤٹ نہیں کیا جا سکتا, نہ کرنا چاہیے. دیکھیے انڈیا کے ساتھ ہماری ایک رائیولری ہے, انڈیا یہی کرے گا, سو آئی ووڈنٹ رول آؤٹ کہ بلوچستان میں کوئی ایکسٹرنل انوالومنٹ ہے, چاہے وہ انڈیا ہے اور انکریزنگلی پوسٹ یو ایس ودرال فرام افغانستان ایران کی انوالومنٹ ہے, تو یہ ڈیفینیٹلی ہوگی, آئی ڈونٹ رول دیٹ آؤٹ.
واٹ ڈو یو تھنک اباؤٹ آل دیز بلوچن ایگزائل, جن میں سے آئی تھنک وجہ سرفراز ہو واز اٹ ہو سیڈ کہ ہمیں جہاں سے فنڈنگ آئے گی ہم تو ایکسیپٹ کریں گے, اینمی آف مائی اینمی از اینمی, آئی تھنک اس طرح کی بات بھی کسی نے کی تھی. بٹ یہ جو ہیں جو ایگزائل میں ہیں اور بلوچ کاز کو بلوچ سیپریٹزم کاز سے جوڑ کر دنیا بھر میں پھیلا رہے ہوتے ہیں, واٹس یور اوپینین آف دیم؟
جی میں ان کو اتنا زیادہ سیریس نہیں لیتا, آئی تھنک وہ لارجلی اب ارریلیونٹ ہو گئے, اللہ نظر کے علاوہ یہ باقی سارے باہر بیٹھے ہیں, اور نو ڈس ریسپیکٹ ٹو دیم, لیکن وہ ارریلیونٹ اس سینس میں ہے کہ اصل میں جو ایک وجہ ہے, یہ جو ریسرجنس آف بلوچ ملٹنسی ہے پچھلے چار چند سالوں میں, اس کی ایک وجہ یہ ہے کہ واٹ ہیپنڈ از کہ یہ 2000 سے لے کے 2017-18 تک, اس پیریڈ میں جو لوکل لیڈرس تھے بلوچ ملٹنسی کے یہاں پہ جو بیٹھے تھے, انہوں نے کو کر لیا, سو انٹرنل کوز ہوئے ہیں بیسیکلی ود ان بلوچ ملٹنٹس اینڈ دے ہیو ٹیکن اوور دی کمانڈ اینڈ لیڈرشپ, تو وہ جو وہاں پہ بیٹھے لوگ ہیں وہ میرے خیال سے اب ارریلیونٹ ہے, کوئی ان کا نہ کنٹرول ہے نہ ان کی ادھر کوئی بات سنتا ہے.
آپ نے یہ بھی کہا تھا 40% آف پاکستان از ناٹ کنیکٹڈ ٹو دا نیشنل گریڈ, تو بلوچستان نیشنل گریڈ سے کنیکٹڈ نہیں؟
بلوچستان کا تقریباً 40% ایریا وہ جو ہے وہ پاکستان کے نیشنل گریڈ سے کنیکٹڈ نہیں تھا. 2018-19 میں پہلی دفعہ پروجیکٹ آیا جو پورا مکران ریجن ہے سدرن بیلٹ, یہ یعنی ایز لانگ ایز 2022 یہ نیشنل گریڈ سے کنیکٹڈ نہیں تھے, یعنی گوادر میں پاکستان کی بجلی نہیں پہنچائی جا سکتی تھی, انڈیا جا سکتی تھی, تو وہ نیشنل گریڈ سے کنیکٹڈ نہیں تھا. 2018 میں پر ایک پروجیکٹ شروع ہوا اور ابھی یہ شہباز شریف صاحب کے دور میں وہ کمپلیٹ ہوا, سو فور دا فرسٹ ٹائم ان دا ہسٹری آف پاکستان گوادر مکران ریجن جو ہے وہ نیشنل گریڈ سے کنیکٹ ہو گیا.
آپ سی پیک میں بھی انوالو تھے 3 سال,
بلوچستان گورنمنٹ کے ساتھ میں نے کام کیا.
تو آپ نے تو بلوچستان گورنمنٹ تو سلیکٹڈ گورنمنٹ ہی ہوگی نا, تو سی پیک سے کوئی بلوچ جو جس طرح گوادر کے لوگ ہیں کہتے ہیں پی سی تو بن گیا لیکن ہمارا پینے کا پانی نہیں ہے, ہم جن پانیوں میں فشنگ کرتے تھے ہمیں کرنے نہیں دیتے, وہاں ٹرالرز آ رہے ہوتے ہیں, تو ہماری تو جو ایگزسٹنگ لائیولی ہوڈ تھی وہ بھی چھین لی ہے رادر دین گیونگ اس این ایڈوانٹیج. فیئر بات ہے کہ جو سی پیک ہے اس کا فائدہ بلوچ لوگوں کو نہیں ہوا؟
جی میرے خیال سے پہلے تو میں سمجھتا ہوں پاکستان میں جو پبلک ڈسکورس ہے اراؤنڈ سی پیک وہ بہت زیادہ ال انفارمڈ ہے. میں آپ کی بات کی طرح یہ کہتے ہوئے آؤں گا کہ آئی تھنک جو گوادر میں جو بیسیکلی احساس محرومی ہے اس میں ڈیفینیٹلی یہ پرسیپشن درست ہے کہ بلوچستان کے لوگوں کو اس طرح سے فائدہ نہیں ہوا, لیکن اس میں سمجھنے والی بات یہ ہے کہ اس کے ذمہ دار چائنیز نہیں ہے. گوادر میں جتنے بھی ایشوز ہیں یہ پروڈکٹ ہے جو ڈے ٹو ڈے کانسٹیٹیوشنلی صوبائی اور وفاقی حکومتوں کا مینڈیٹ ہے کہ یہ کام آپ نے کرنا ہے, مثلا پینے کا پانی یہ صوبائی حکومت کی ذمہ داری ہے کہ انہوں نے دینی ہے, فشنگ تک ایکسس اور اس طرح کی ڈیپ ٹرالرز جو کراچی اور باہر سے آتے ہیں یہ گورنمنٹ کی ذمہ داری ہے کہ وہ ان کو دیں. اس میں ڈسوننس یا مینٹل وہ اس لیے بڑی ہے کہ جب وہ جس طرح وہ الوی صاحب کا تھیسس ہے کہ اوور ڈیولپڈ اسٹیٹ ورسز سوسائٹی, اسی طرح آپ ایک ہی لوکیلٹی میں ایک ایریا ڈیولپ ہو رہا ہے, پی سی بن رہا ہے زون کے ایریا میں اور ادھر آپ انفراسٹرکچر ڈیولپمنٹ کر رہے ہیں, لیکن اسی کے کلومیٹر دو کے ریڈیس میں शहर में लोगों के पास पीने का पानी नहीं है, और आप पूरी दुनिया में आपने चर्चा एक ढूंढ रचाया हुआ है कि जी हम ये कर रहे हैं, हम वो कर रहे हैं, तो वो डेफिनेटली वो गलत है। लेकिन मैं ये ज़रूर हाईलाइट करना चाहूँगा कि लोग इसमें भी चाइनीज़ से उम्मीदें रखते हैं। सो चाइनीज़ फॉरेन इन्वेस्टमेंट इज़ नॉट अ सब्स्टिट्यूट फॉर योर डोमेस्टिक डेवलपमेंट पॉलिसीज़। पीने का पानी देना, स्कूल देना, सेहत देना, रोड का एक्सेस देना, ये हमारी जिम्मेदारी है, और अनफॉर्चुनेटली वो उसमें हमने कोताही और गफलत का मुजाहरा
किया। Somebody was on the inside looking at how the cookie was being made. क्या फ़ायदा होना था सीपेक का बलूचिस्तान को?
लंबी डिबेट हो जाएगी। मेरी अपनी सीपेक की अंडरस्टैंडिंग ट्रेडिशनल उससे बड़ी डिफरेंट है, तो मैं बड़ी क्विकली मुख्तसर मैं बता दूंगा। मेरी अंडरस्टैंडिंग ये है कि सीपेक बेसिकली चाइनीज़ इकॉनमी तीन इशूज़ फेस कर रही है, जिसको चाइनीज़ जो कम्युनिस्ट पार्टी है उसका रिस्पांस है BRI। वो क्या है? नंबर वन, याद रखे शायद और कोई दुनिया में रियासत इकोनॉमिक क्राइसिस को इतना सीरियस नहीं लेती जितना चाइनीज़ लेते हैं। क्यों? दुनिया में बहुत सारे पॉलिटिकल इकोनॉमिस्ट की प्रिडिक्शन ये है कि चाइना में अभी तक अथॉरिटेरियन सिस्टम सर्वाइव इसलिए किया है कि वहाँ पे ग्रोथ चल रही है, जिस दिन ग्रोथ रुकेगी कोई हलचल मचेगा। आई थिंक द चाइनीज़ कम्युनिस्ट पार्टी डज रियलाइज दिस। हुआ ये है कि जो 90s में, अर्ली 2000s में और लेट 2000s में जो डबल डिजिट ग्रोथ और वो टेक ऑफ कर रहा था, वो पिछले एक डेकेड से वो न सिर्फ ये कि स्टेगनेंट हुआ हुआ है, वो स्लो हुआ हुआ है। उसकी एक वजह ये है, नंबर वन, द चाइनीज़ की पिछली ग्रोथ की इस ग्रोथ के मुकाबले में एक चैलेंज ये है कि चाइना के पास इस वक्त सरप्लस इंडस्ट्रियल कैपेसिटी है इन इंफ्रास्ट्रक्चर हेवी सेक्टर्स। यानी चाइना ने इंफ्रास्ट्रक्चर हेवी, आप कोई भी ले ले, पुल ले ले, रेलवे ले ले, ये सारे वो इतनी इंडस्ट्रियल कैपेसिटी उन्होंने डेवलप कर ली कि उनके पास वो जो क्लासिक मार्क्सिस्ट प्रिडिक्शन था कि ओवर प्रोडक्शन, वो ओवर प्रोडक्शन की स्टेट पे पहुंचे हुए, डोमेस्टिक डिमांड सेचूरेट हो गई है। सो नंबर वन, दे हैव सरप्लस इंडस्ट्रियल कैपेसिटी। नंबर टू, दे हैव द लार्जेस्ट फॉरेन रिजर्व्स इन द वर्ल्ड, सरप्लस कैपिटल है। अब सरप्लस कैपिटल में उनकी डिपेंडेंसी डॉलर पर है, सो दे वॉन्ट टू डाइवर्सिफाई देर सरप्लस फॉरेन रिजर्व्स। तीसरा जो है वो ऑफकोर्स एनर्जी सिक्योरिटी। अब ये वो तीन मकासद है, बाकी ये जो रूट शूट वाले चक्कर है ईस्टर्न वेस्टर्न, मैं समझता हूँ ऐसी कोई बात नहीं है। ना ही गवादर के थ्रू चाइनीज़ ने अपने कॉन्वाई गुजारने हैं, काजगर तक के ट्रक चल रहे होंगे, अनलेस कोई तीसरी जंग अजीम हो या कोई ऐसा जंग हो कि एक महीने दो महीने के लिए इमरजेंसी रूट के तौर पर इस्तेमाल हो। उसके अलावा ना मुझे नज़र आ रहा है, ना चाइनीज़ का ऐसा कोई इरादा है, नॉर डज इट मेक एनी इकोनॉमिक सेंस। वो क्यों? चाइनीज़ का जो रीजन हमारे साथ है शिनजांग वेस्टर्न चाइना, उधर इतनी इंडस्ट्रियल एक्टिविटी है ही नहीं, डिमांड ही नहीं है। तो अगर आपने तेल वहाँ यहाँ से पहुँचा भी दिया, वो ऑल द वे लैंड कॉरिडोर के थ्रू ईस्टर्न चाइना ट्रांसपोर्ट करना पड़ेगा, बिकॉज इंडस्ट्रियल एक्टिविटी कंसनट्रेटेड है ऑन द ईस्टर्न कोस्ट। तो जिसका मतलब है इकोनॉमिकली, फाइनेंशियली, कमर्शियली डजेंट मेक सेंस कि आप यहाँ से तिजारत करें। वहाँ पे जो एक इंडस्ट्रियल सेंटर है जो क्लोजेस्ट टू काशगर है, वो उरमची है। उरमची भी कोई 1500 किलोमीटर के फासले पर है, यानी कराची इस्लामाबाद जितना फासला है। व्हाट डज इट मीन कि आप बाकी फैक्टर्स तो साइड पे रखें, सिक्योरिटी है वो, कमर्शियली इट डज नॉट मेक सेंस कि आप गवादर के थ्रू चाइना के साथ ये जो चाइना की इम्पोर्ट्स है या ये वाले कि वो यहाँ से गुजारे जाए, अनलेस कि 30-40 साल बाद काशगर भी ईस्टर्न चाइना की तरह एक इंडस्ट्रियल एक्टिविटी का हब बने, ओनली देन इट विल मेक सम इकोनॉमिक सेंस। तो जब ये लॉजिक आती है तो ये जो ईस्टर्न वेस्टर्न रूट कॉरिडोर, ये सारी बात ही साइड पे हो जाती है। तो फिर बात सीपेक क्या रह जाता है? सीपेक बेसिकली ये रह जाता है, हर वो प्रोजेक्ट जिसमें इंफ्रास्ट्रक्चर सेक्टर में आप चाइना से लोन लेके इम्प्लीमेंट करा ले, उनका सरप्लस कैपिटल डाइवर्सिफाई हो गया, उनका सरप्लस इंडस्ट्रियल कैपेसिटी एक्सपोर्ट हो गई। और सीपेक प्रोजेक्ट्स में याद रखे एक अनसेट कंडीशन होती है कि ठेका चाइनीज़ का होता है, उन कंपनीज के लिए काम भी ढूंढ लिया। तो ये बेसिकली सीपेक है, और इसी वजह से ये जो पाकिस्तान में कभी कहते हैं गुरबत का खात्मा, सोशो इकोनॉमिक, चाइनीज़ आर नॉट इंटरेस्टेड इन इट। उनकी बड़ी क्लैरिटी है कि व्हाट दे वांट आउट ऑफ इट।
तो इस जो हमें बेचा गया था कि जी दुनिया के 0.4% ट्रेड गवादर से हो जाएगा सीपेक के बाद, तो वो भी सोल्ड अ लाई।
मैं तो समझता हूँ कि इसकी कोई प्रॉस्पेक्ट्स ऐसे नहीं है, गवादर बिकमिंग हब ऑफ रीजनल ट्रेड कोई इमीडिएट फ्यूचर में। एक तो ये कमर्शियल बात है, दूसरा इतना सिक्योरिटाइज्ड एनवायरनमेंट में ट्रेड नहीं हो सकती। एक गवादर का पोटेंशियल है, वो है एज अ हब ऑफ ट्रांसशिपमेंट ट्रेड, कि छोटी बड़ी कश्तियाँ वहाँ पे आके ऑफलोड हो, वहीं से छोटी कश्तियों में वो सात आसपास के इलाकों में तकसीम करें। प्लस गवादर के अंदर कोई पेट्रोकेमिकल और ऑयल रिफाइनरीज, इनका बड़ा पोटेंशियल है, लेकिन वो भी कि सेल परचेज सारा वहीं पे हो, तो ये वाली चीज़ है। बट ये जो रीजनल हब है और ट्रेड,
तो हमें क्या फ़ायदा हो रहा है ये करने से?
देखें, मेरे ख्याल से BRI में विन विन ऑप्शन हो सकता है फॉर द पार्टिसिपेटिंग कंट्री, लेकिन उसके लिए उस कंट्री की अपने हिस्से की जो उसने जिम्मेदारियाँ उठानी है वो सलाहियत उसमें होनी चाहिए। अब हमने ये सवाल करना है कि या क्या हमारी वो औकात है। मैं एक मिसाल देता हूँ, आप पावर सेक्टर ले लें, आजकल सारे वो IPP पॉलिसी और उसको बुरा भला कह रहे हैं। आई थिंक ये कोई इनहेरेंटली बुरा डील नहीं था कि आप एनर्जी क्राइसिस फेस कर रहे हैं और आप IPP पॉलिसी पे चाइनीज आके पावर प्लांट लगाएं और आप गारंटीड स्टेट सॉवरन गारंटीज दे के वो परचेज कर रहे हैं। इशू क्या है कि आपके एंड पे जो ट्रांसमिशन और डिस्ट्रीब्यूशनल इनएफिशिएंसीज थी, जो लीकेजेस थे, वो आपने एड्रेस कर रहे थे, आपने वो किए नहीं। वो महंगी बिजली अब गले इसलिए पड़ गई है, नॉट कि वो महंगी थी, वो गले इसलिए पड़ गई कि जो थ्योरी ऑफ चेंज था कि महंगी बिजली आके अगर ग्रोथ पे ट्रांसलेट करेगी तो इट इज़ ओके, ग्रोथ में इसलिए ट्रांसलेट नहीं हो रही कि आपके लीकेजेस, आपकी ट्रांसमिशन डिस्ट्रीब्यूशन सिस्टम, सॉफ्टवेयर रिफॉर्म्स जो कंप्लीमेंट करने थे उस इन्वेस्टमेंट को, वो आपने किए नहीं। सो मैं कहना क्या चाह रहा हूँ कि CPEC या BRI के इन्वेस्टमेंट्स आर नॉट बाउंड टू बिकम अ बर्डन, नॉर आर दे डिस्टेंट टू ऑटोमेटिकली ट्रांसलेट इनटू ग्रोथ। ये डिपेंड करता है ऑन दी कैपेसिटी एंड विल ऑफ द पार्टिसिपेटिंग कंट्री कि उन इन्वेस्टमेंट को कम्प्लीमेंट करने के लिए जिस किस्म की सॉफ्टवेयर रिफॉर्म्स और वो चाहिए क्या वो कर सकते हैं कि नहीं। दैट विल डिसाइड कि वेदर BRI बिकम्स अ विन विन और लाइबिलिटी फॉर पार्टिसिपेटिंग।
हमारे मुल्क का दर्द है, डिस्को खत्म हो तो डिस्को रिफॉर्म होंगे ना, पॉलिटिकल स्टेबिलिटी आए, कोई गवर्नमेंट आए लेजिटिमेट, तो वो बैठ के सोचे ना कि हमने डिस्को उसको कैसे रिफॉर्म करना है। ये डेढ़ डेढ़ साल की गवर्नमेंट्स तो ये नहीं कर सकती। सर लोगों की बहुत सारे सवाल, अपार्ट फ्रॉम द सप्रेसिव रोल द मिलिट्री हैज़ प्लेड ओवर द ईयर्स इन बलूचिस्तान, व्हाट आर द अदर फैक्टर्स, बचा क्या कॉन्ट्रीब्यूटिंग टू द अंडर डेवलपमेंट ऑफ द प्रोविंस, आरंट द ट्राइबल लीडर्स ऑफ बलूचिस्तान इक्वली रिस्पॉन्सिबल, व्हाट इज देयर रोल एंड हाउ हैव दे ऑलवेज प्लेड इन द हैंड्स ऑफ एस्टैब्लिशमेंट। थोड़ा बहुत तो हमने डिस्कस कर लिया,
आई थिंक काफ़ी डिस्कस कर लिया। तो पहले लार्ज पार्ट ऑफ बलूचिस्तान, नॉट इंटायर बलूचिस्तान, यस, ट्राइबल लीडर्स का बहुत ही नेगेटिव रोल है। मैं तो वो कहता हूँ प्रेडेटरी इलीट्स है बलूचिस्तान की, ये जिनकी जिम्मेदारी है। और 18वीं तरमीम के बाद बहुत सारे इश्यूज में जिनमें कोई वफाक की तरफ से या फौज की तरफ से इंटरफेरेंस नहीं है, इनको किसी ने नहीं रोका, वो उसकी, लेकिन एक वजह यह है कि उस निज़ाम को आप देखें, उसको भी पेट्रोनेज स्टेट ने दी हुई है। तो वो जो मैंने पहले एक्सप्लेन किया कि हर 5-10 साल बाद पार्टी बदलते हैं और यही जो कंट्री वाइड पार्टीज़ हैं इनमें स्पेस मिलती है और इनको फिर मुसलत किया जाता है। तो वो मेरे ख़्याल से उनका रोल नेगेटिव है, दे उनका हिस्सा है बलूचिस्तान की पसमानदगी और गुरबत में, लेकिन उनको भी पेट्रोनेज एक तरह से वो रियासत से ड्राइव करते हैं।
आस्क हिम टू सजेस्ट बुक्स ऑन द हिस्ट्री एंड कल्चर ऑफ बलूचिस्तान।
जी, बलूचिस्तान पे तो वैसे बहुत सारी किताबें हैं, मेरी अपनी वो ये दो तरह के एक्सट्रीम वो है, मैं दोनों को विद अ पिंच ऑफ सॉल्ट रीड करता हूँ। एक होती है बलूच नेशनलिस्ट की किताबें, वो आपको बिल्कुल ही वन साइडेड कसीदे है बेसिकली, तो एक डिस्क्रिप्टिव अकाउंट के लिए तो वो अच्छी है बट कोई ज़्यादा एकेडमिक एनालिसिस आपको नहीं मिलेगी। दूसरी तरफ रिटायर्ड अफसरों, फौजियों और उन्होंने भी लिखे हैं, वो फिर बिल्कुल एक स्टेटिस्ट पर्सपेक्टिव है। तो दोनों को पढ़ के अच्छा एक मज़ा आता है, लेकिन जो मैं टॉप पर रिकमेंड करूँगा वो कलोनिया जो एकेडमिक किताबें हैं वो है बलोच एथनिक मूवमेंट की ओरिजिन कलोनियल पीरियड को समझने के लिए, बैक टू द फ्यूचर मार्टिन एक्समैन की किताब है, बहुत बहुत अच्छी किताब है। मौजूदा बलूचिस्तान को समझने के लिए कलोनियल उसको शामिल करके, नीना स्विडलर की किताब है रिमोटली कलोनियल बलूचिस्तान पे, एकेडमिक वर्क कमाल का काम उन्होंने किया हुआ है। और उसके अलावा कुछ पेपर्स है, अक्सर एकेडमिक्स ने जो लिखे हैं मैं पर्सनली उनको ज़्यादा रेट करता हूँ। बाकी स्टेटिस्टिक्स वाइज अगेन वो एनालिटिकल या एनालिटिकल काम तो नहीं, बट एम्पिरिकली बड़ी रिच किताब जो है कैसर बंगाली साहब वाली द क्राई फॉर जस्टिस, वो एक जो बलूचिस्तान का ग्रीवियंस के बयाने का जो एम्पिरिकल साइड है वो आपको कैसर बंगाली साहब के किताब में मिलेगा। ये तो मैं टॉप पे रिकमेंड करूँगा। बट इसके अलावा जिस तरह मैंने कहा कि रियासती बयानी वाली और वो बिल्कुल बलोच नेशनलिस्ट राइटर्स की कसीदे, वो वाली किताबें भी हैं.
कैन यू ऑल्सो आस्क हिम अबाउट द राइजिंग पश्तून सेसेशनिस्ट टेंडेंसीज एंड हाउ विल इट प्ले आउट पर्टिकुलरली सिंस दे आर क्लोज टू द बलोच.
जी मैं नहीं समझता कि पश्तून बेल्ट में कोई सेसेशनिस्ट टेंडेंसीज है. यस, पश्तून बेल्ट के अंदर बड़ी हेट्रोजेनिटी है. जो इस्लामाबाद में या लाहौर या कराची में बैठ के एक होमोजेनस पश्तून वो नज़र आता है, वो ऐसा है नहीं. उसकी बड़ी हिस्टोरिकल कलोनियल रूट्स है. अगेन एक मिसाल मैं देता हूँ, पिशावर वैली अफ़गानिस्तान से अलग हुआ फॉर्मली 1833 में. पिशावर वैली, मौजूदा फाटा और पश्तून बेल्ट ऑफ बलूचिस्तान 1833 के तकरीबन कोई 60 साल बाद ब्रिटिश इंडिया का पार्ट बने. फिर मौजूदा एंड खैबर पख्तूनख्वा को सूबे का दर्जा मिला 1901 में बलूचिस्तान, उसके 70 साल बाद सूबा बना. फाटा अभी 4-5 साल पहले मेन स्ट्रीम में आया. अब ये जो आपकी इतनी डिफरेंट हिस्टोरिकल ट्रेजेक्ट्री है और एवोल्यूशन है, इसका मतलब है कि वो पश्तून बेल्ट की जो हेट्रोजेनिटी है वो सिग्निफिकेंटली हाई है. तो वो इससे मैं क्या कह रहा हूँ, पिशावर वैली की डिग्री ऑफ इंटीग्रेशन इनटू द पॉलिटिकल एंड इकोनॉमिक स्ट्रक्चर्स ऑफ पाकिस्तान वो बहुत ज़्यादा है. जो पश्तून हैव नॉट्स मैं उनको कहता हूँ वो है फाटा एंड पश्तून ऑफ बलूचिस्तान. इसलिए नो वंडर जो पीटीएम जैसी तहरीकें हैं इनका सपोर्ट बेस्ड कंसंट्रेटेड है फॉर्मर फाटा और पश्तून बेल्ट ऑफ बलूचिस्तान में. ये दोनों रीजन ट्रेडिशनल हैव नॉट्स रहे हैं विद इन द पश्तून पॉलिटिक्स एंड पश्तून रिलेशनशिप विद इस्लामाबाद. तो वहाँ पे वो जो डिप्रिवेशन का आंसर है, और ख़ास तौर पर जो समझना है वो ये है कि वॉर ऑन टेरर ने पश्तून इलाके का की तबाही मचाई हुई है. तो वो जो उसके जो मुतासरीन है और उससे पश्तून उस तबके का कोई भी, यानी हर क्लास मुतासर हुआ है. एलिट भी मुतासर हुआ है, मिडिल क्लास तबका मुतासर हुआ है, वर्किंग क्लास मुतासर हुआ है. तो वो बेसिकली पीटीएम ने उस सेंटिमेंट को एक तरह से कैश किया है. लेकिन अभी भी चूंकि पश्तून इकोनॉमिकली इंटीग्रेटेड है पाकिस्तान में, अनलाइक द बलोच, मैं नहीं समझता कि पश्तून में इवन फाटा में कोई सेसेशनिस्ट उसकी कोई ऐसी सपोर्ट है या ऐसी कोई टेंडेंसी है.
डज ही थिंक द तालिबान आर गोइंग टू एक्सपैंड इनटू द बलोच बेल्ट?
कौन से तालिबान?
टीटीपी होगा ना?
नहीं, एक्सपेंड नॉट इन द जियोग्राफिकल सेंस, आई डोंट थिंक ऐसा होगा. लेकिन यस, आई वुडंट बी सरप्राइज्ड अगर टीटीपी के बलोच इंसर्जेंट से कोई लॉजिस्टिकल लेवल पे कोई अलाइंसेस बने कि आप हमें सपोर्ट करें, हम आपको करते हैं. दैट आई वुडंट बी सरप्राइज्ड.
आस्क हिम इफ द पॉलिटिकल स्ट्रगल इज द ओनली सॉल्यूशन फॉर बलूचिस्तान मिजरीज और डू पीपल हैव एनी अदर वेज.
नहीं, इसमें तो ये तो बड़ा ऑब्वियस जवाब है कि सियासी हल के अलावा तो कोई हल नहीं हो सकता.
आस्क हिम अबाउट द हर्डल सरदार फ्यूडल सिस्टम एंड बलोच सेपरेटिस्ट नेक्सस इन द डेवलपमेंट ऑफ बलूचिस्तान. आई थिंक वी हैव डिस्कस्ड दैट अ लॉट. Whether he sees Balochistan nationalist politicians losing their support amongst the community, and what will that mean for the province if middle class Baloch radicalism is rising?
हाँ, ये बहुत अच्छा सवाल है. ये वही बात.
सुभान गनी 5 points for Gryffindor.
बहुत अच्छा सवाल किया है, और यही मेरा खदशा है. मैं बार बार इसका जिक्र करता हूँ. चूंकि मौजूदा वफाकी पार्लिमानी निज़ाम बलोच के बुनियादी मसाइल हल नहीं कर सकता, what does this mean? हर वो सियासी जमात जो इस पार्लिमानी निज़ाम में हिस्सा लेगी वो डीलेजिटमाइज होगी. और उसका मतलब है अख्तर मेंगल की डीलेजिटमाइजेशन, डॉक्टर मालिक की डीलेजिटमाइजेशन और एनी अदर बलोच जाम कमाल की डीलेजिटमाइजेशन. उसका इम्प्लिकेशन क्या है? अगर ये तो रियासत के साथ या पाकिस्तान के साथ आखिरी कड़ी है बलोच की, अगर ये भी डीलेजिटमाइज आपने कर दिया, तो वो जो अर्बन मिडिल क्लास की रेडिकलाइजेशन है वो दैट्स द इवेंचुअल आउटकम.
ये इंटरेस्टिंग सवाल है. इज देयर मोर टू एस्टैब्लिशमेंट्स अफगान रिपेट्रिएशन ड्राइव बियॉन्ड द स्टेटेड रीजंस ऑफ कर्बिंग क्राइम एंड स्मगलिंग, एग्जांपल असवेजिंग बलोच कंसर्न्स ऑफ डेमोग्राफिक शिफ्ट?
नहीं, मेरे ख्याल से कोई ये जो अभी एस्टैब्लिशमेंट है या जो भी रूलिंग कोलिशन की कंपोजिशन है, आई डोंट थिंक उनको कोई बहुत ज़्यादा फिक्र है कि वो बलोच नेशनलिस्ट को अपीज करें. मेरे ख्याल से इसकी असल वजह यह है जो पाकिस्तान रिफ्यूजीज़ को एज अ पॉलिसी इंस्ट्रूमेंट यूज़ करे टू प्रेशराइज द अफगान तालिबान रेजिम.
बट बलोच नेशनलिस्ट को ये इशू है कि हमारा डेमोग्राफिक शिफ्ट हो रहा है.
जी उनको है, लेकिन मैं नहीं समझता कि ये उसका रिस्पांस है.
ओके, व्हाई हिज स्टांस टुवर्ड्स द बॉयज इज सो क्रिटिकल व्हेन इट कम्स टू बलूचिस्तान? व्हाई द ब्लेम हैज टू बी वन साइडेड व्हेन द मासेस ऑफ बलूचिस्तान as a reason for not even trying to get the best of their conditions.
जी इस पे तो देखें पहले तो वन साइडेड मैंने मैं नहीं समझता लेकिन मासेज को जी मैं नहीं ज़्यादा जिम्मेदार ठहराता. आप सरदार्स की बात करते हैं वो फेयर है लेकिन उसका मैंने आपको बता दिया है कि उनको कौन पेट्रोनेज कहाँ से मिलती है और वो सस्टेन कहाँ से करते हैं. अगर आपने देखना है बस अभी इलेक्शन में देखें कौन से सरदार किधर किधर जा रहे हैं तो वहाँ से अंदाज़ा लगाइए.
इज देयर अ बलोच इंटेलेक्चुअल राइटिंग ट्रेडिशन एंड इज इट एक्टिव एट प्रेजेंट. What are the narratives that the Baloch people have in their hearts?
अब ये मेरे लिए मेरे ख्याल से इस सवाल का जवाब देना मुश्किल है लेकिन इतना मैं कह सकता हूँ कि ऑफ कोर्स जहाँ पे डिप्रिवेशन हो कॉन्फ्लिक्ट हो गुस्सा हो वहाँ पे आपको वो लिटरेरी ट्रेडिशंस में मिलता है तो वो अदब में वो पोइट्री में और सियासी वो कम है. उसकी वजह बिकॉज ऑफ कि उसके कॉन्सिक्वेंसेस क्या हो सकते हैं. लेकिन आई थिंक अभी भी आप जाएं किताबों का शौक़ ये जो इस्लामाबाद मैरियट वाले कराची पीसी वाले फेस्टिवल्स नहीं जो छोटे लोकल इंडिजनस फेस्टिवल्स आपको बड़ी फ्रीक्वेंसी के साथ ग्वादर में मिलते हैं और बलोचिस्तान आप कभी रैंडमली बल्कि अपना किसी क्वेटा का आपको विजिट हो अपना पॉडकास्ट लेके जाए
क्वेटा
में लाइब्रेरी पे जाएं जो पब्लिक लाइब्रेरी है वो लोग लाइनों में लगे हुए हैं कि जगह नहीं मिलती.
टीपी क्वेटा करते हैं. इंटरेस्टिंग है. इंटरेस्टिंगली साथ ही एक और कमेंट है ये शतनर मोहंटी का. द एजुकेटेड बलोच आर यूजली कंसिडर्ड एज द मोस्ट वेल रेड डेमोग्राफिक इन पाकिस्तान. देर इज अ रिकॉर्ड सेल ऑफ बुक्स एट लिटरेचर फेस्टिवल्स इन बलोचिस्तान. मे बी द एस्टैब्लिशमेंट शुड लुक एट बलोचिस्तान फॉर इट्स ह्यूमन रिसोर्स रादर देन नेशनल रिसोर्सेज एंड जियो स्ट्रेटेजिक लोकेशन. ब्रिलियंट.
हां नहीं ठीक बात.
कैन यू आस्क हिम टू शेड लाइट ऑन द ब्रहुई पीपल. आई एम फ्रॉम चेन्नई एंड नेचुरली क्यूरियस अबाउट अ पोटेंशियल द्रविड़न कम्युनिटी इन पाकिस्तान. आपको कुछ पता है इस बारे में?
ये ठीक बात कर रहे हैं. जो ब्रावी है वो ब्रावी एक द्रविड़ियन लैंग्वेज है. मुझे तो खैर ये तारीखी समझ नहीं है कि वो कैसे. बिल्कुल वो ठीक कह रहे हैं. साउथ इंडिया से जो है वो द्रविड़ियन जो उधर रहते हैं ब्रावी कम्युनिटी और उनकी बड़ी वो एक ही यानी हिस्टोरिकल रूट्स और उनके हैं. लेकिन फॉर ऑल प्रैक्टिकल पर्पजेज ब्रावी आइडेंटिटी ने वाइडर बलोच आइडेंटिटी को एक्सेप्ट किया हुआ है. बाज़ औक़ात ये बड़ा सेंसिटिव पॉइंट होता है कि जो हम पाकिस्तान प्रॉपर के लोग जब आते हैं वो चाहे उनका जो भी इंटेंशन हो जब वो बलोच ब्रावी डिफरेंस को ज़्यादा हाईलाइट करते हैं तो बलोच नेशनलिस्ट माइंड करते हैं. क्योंकि जनरल मुशरफ से लेके सब ने कोशिश ये की थी कि वो बलोच नेशनलिस्ट मूवमेंट को अंडरमाइन करने के लिए ब्रावी डिफरेंसेस को ज़रा हाईलाइट करते थे. बट यस ब्रावी इज़ अ डिफरेंट लैंग्वेज और वो द्रविड़ियन लैंग्वेज है और साउथ इंडिया से उनके जो है वो कनेक्शंस है.
व्हाट डज ही थिंक अबाउट द सेटलर्स लिविंग इन क्वेटा ऑल देयर लाइफ एंड स्टिल नॉट एक्सेप्टेड बाय द लोकल्स. आरंट दे एज लोकल्स एज ऑल अदर कम्युनिटीज बलोच पठान हजारा एंड अदर्स. आई गेस पंजाबियों की बात कर रहे हैं फिर.
जी मेरे ख्याल से बिल्कुल उन्हीं की बात कर रहे हैं. देखें जो बलोचिस्तान में रह रहा है पिछले 50 साल से 30 साल से 60 साल से 100 साल से वो बलोचिस्तान का उतना ही बराबर का शहरी है जितना उधर कोई लोकल बलोच या पश्तून है. तो अगर आप मेरी राय पूछें मैं समझता हूँ इसमें तो कोई दूसरी राय नहीं. और मैं पर्सनली मैं उन लोगों में से भी हूँ. मैंने उस वक्त भी उसके ख़िलाफ़ लिखा था जब ये 2007-08 में इंसर्जेंसी बलूचिस्तान में पीक पर थी तो उसमें जो पंजाबी टीचर्स थे उनकी टारगेट किलिंग शुरू हुई बलूचिस्तान में. दैट वॉज़ वेरी ट्रेजिक. और मैं जिस इदारे में पढ़ा हूँ हमारे अपने एक उस्ताद थे पंजाबी थे वो भी इसमें मारे गए. तो मेरा जैसा बंदा जिसने ख़ुद एक उस्ताद के साथ आपका शफ़क़त और प्यार का रिश्ता होता है तो वो डीपली हर्टिंग था हमारे लिए. तो मैं समझता हूँ कि वो उतने ही बराबर के शहरी है उनका हक है और कोई ऐसा कोई फॉर्मल रूल्स ऑफ द गेम में कोई ऐसी तफरीक नहीं है. हाँ अलबत्ता एक जो आई थिंक टू कदरे लेजिटिमेट वो है वो ये होता है कि जो वफाक से पाकिस्तान प्रॉपर की ब्यूरोक्रेसी या वो जब बलूचिस्तान में फील्ड पोस्टिंग्स वगैरह पे आती है तो वो वहाँ पे फेक डोमिसाइल बनवा लेते हैं और फिर जो भी सीएसएस से लेके बाकी जगहों पे थोड़ा बहुत कोटा होता है वो ले जाते हैं. तो उस पे एक रिजेंटमेंट आती है. एंड मैं समझता हूँ अगर जिन लोगों ने फेक बनाए वो लेजिटिमेट ग्रीवेंस है. बट अदर देन दैट जो जैसे मैंने पहले मैंने कहा कि बलूचिस्तान में अगर आप रह रहे हैं यस उसमें पंजाबी होना पहले फिर पश्तून होना रिलेटिव प्रिविलेज है कंपेयर टू द बलोच. लेकिन बलोचिस्तानी डिसप्रिविलेज इक्वली सब पे एक तरह से अप्लाई करता है.
यूजली ऑल पॉडकास्ट फोकस ऑन द बलोच इशू. व्हेन अ गेस्ट इज फ्रॉम बलोचिस्तान कमिंग ऑन द पॉडकास्ट काइंडली आस्क हिम अबाउट द पश्तून क्वेश्चन एंड इशूज इन बलोचिस्तान also as he himself is a Pashtun, that's important because the Pashtun population in the province is almost equal to that of Baloch. Pashtun grievances
ये बड़ा मानिफ़ेस्ट सवाल किया है ये मुझे भी पश्तून नौजवान अक्सर गिला करते हैं बेसिकली जो मैं शुरू में मैंने और आपने पार्शली इसका जिक्र किया कि जब 70 में वन यूनिट टूटा तो जो पश्तून बेल्ट थे और बोथ बलोच और पश्तून को नेशनलिस्ट में ये डिमांड थी कि इन दोनों को मर्ज ना किया जाए पश्तून रीजन को उस वक्त के NWP के साथ मिलाया जाए वो जब नहीं हुआ तो समद खान अचकज़ई अलग हो गए और फिर उनके पार्टी जो है पश्तूनख्वा में महमूद खान अचकज़ई वाली वो और अभी उस्मान काकड़ के बेटे ये सारे अब वही वो चल रहे हैं अब इनके दो बेसिकली एस्पेक्ट्स है पश्तून नेशनलिस्ट मूवमेंट के एक वफाक के साथ जो ताल्लुक है उसमें इनका और बलोच का एक ही मौकफ है वो वही साहिल वसाहिल वफाकी निज़ाम आज़ाद खारिजा पॉलिसी जमहूरियत की सपोर्ट सिविलियन सुप्रीमेसी इसमें एक है लेकिन चूंकि विद इन द सेम एडमिनिस्ट्रेटिव यूनिट ये कम्पीट भी करते हैं फॉर रिसोर्सेज एंड पावर विद इन बलोचिस्तान तो उसमें पी के मैप और बलोच नेशनलिस्ट का एक एंटागोनिज्म एक टेंशन फ्रिक्शन रहती है वो बेसिकली नंबर वन तो उनका डिमांड ये कि द नेम बलोचिस्तान इजंट इंक्लूसिव इनफ ये पश्तून आइडेंटिटी को नहीं रिफ्लेक्ट करता या तो हमें अलग सूबा बनाए या हमारा भी नाम इस नाम में हमारी ओनरशिप भी होनी दूसरा वो कहते हैं कि इसको अलग सूबा बनाए अच्छा अलग सूबा भी ऐसा है कि बाय एंड लार्ज बलोच बेचारे सपोर्ट करते हैं तो ऐसा नहीं है कि बलोचों ने रोका हुआ है पश्तूनों को तो मैं समझता हूँ मैं इसको इसलिए ज़्यादा सीरियस नहीं लेता इस बलोच पश्तून फ्रिक्शन को क्योंकि पश्तून नेशनलिस्ट कुछ है जो बलोच नेशनलिस्ट को इसके लिए ब्लेम करते हैं आई डोंट डू दैट मेरी अपनी अंडरस्टैंडिंग ये कि अगेन ये इंस्टीट्यूशनलाइज्ड है इन द एडमिनिस्ट्रेटिव स्ट्रक्चर जब आपने एडमिनिस्ट्रेटिव स्ट्रक्चर में दो रीजनली सेग्रीगेटेड ग्रुप्स को डाल दिया वो डेवलपमेंट फंड जॉब कोटा हर चीज़ को एथनिक लेंस से ही देखेंगे सो ये किसी के इंडिविजुअल एथिक्स का मसला नहीं है द सिस्टम इंसेंटिवाइजेज देम टू डू सो के कम्पीट करें तो मैं समझता हूँ उसका हल होना चाहिए और वो है बलोचिस्तान को दो सूबों में तकसीम करें तो एक तो ये बात है दूसरा डायमेंशन कभी कभी पश्तून नेशनलिस्ट पैरिटी मांगते हैं बड़ा अजीब एक मुतालबा है कि जी हमें बराबरी आप एथनिक ग्रुप्स को कल्चरल एंटिटी के सेंस में तो देते हैं रिगार्डलेस कि किसकी कितनी आबादी है सबकी लैंग्वेज जबान कल्चर मुकदम है लेकिन वसाइल की तकसीम जॉब्स की तकसीम बराबरी पे नहीं हो सकती उसमें आबादी से लेके लेट्स से डेवलपमेंट फंड्स में आबादी गुरबत जिस तरह NFC में हम मल्टी फैक्टोरल क्राइटेरिया की बात करें इसी तरह आपको इधर भी मल्टी फैक्टोरल उसकी बात करनी होगी और आखिरी बात मैं ये करूँगा और इसमें पश्तून दोस्त उनसे मैं ये कहूँगा कि पश्तून वो इसलिए बात ज़्यादा नहीं होती कि बलोच कॉन्फ्लिक्ट प्राइमेसी लेती है ओवर द पश्तून क्वेश्चन क्योंकि वहाँ पे कॉन्फ्लिक्ट है लोग लड़ रहे हैं और 20 साल हो गए हैं तो पश्तून बाय एंड लार्ज इस सिस्टम से मुतमईन है यानी उनके ग्रीवेंस का लेवल और एज वेल एज एक्सप्रेशन ऑफ दैट ग्रीवेंस वो इतनी इंटेंस नहीं है तो ये एजेंडा सेटिंग शहजादा और मैं नहीं कर रहे हैं ये जिसका ग्रीवेंस जितना जिसने शोर मचाया है ऑटोमेटिकली उसको ज़्यादा स्पेस मिलेगी तो ऐसा नहीं है कि हम एक्सक्लूड कर रहे हैं
हमें जो सुनने वाले हैं अगर उनको अभी भी अकल ना आए तो जाते जाते आपसे आखिरी सवाल ये है कि जो मुल्क के करता धरता हैं अगर सारी आपकी बातें सुनकर बोलेंगे एमवी की बातें 18 अमेंडमेंट रिवर्स करने की जो बातें हो रही हैं व्हाट विल बी द रिएक्शन इन बलोचिस्तान एंड व्हाट यू थिंक विल बी द इफेक्ट्स फॉर द पीपल ऑफ बलोचिस्तान अगर 18 अमेंडमेंट रिवर्स हो गया
आई थिंक अगर 18th अमेंडमेंट रिवर्स होता है 18th अमेंडमेंट ने 18th अमेंडमेंट का इंटीग्रेटिंग इफेक्ट पेरेफ्री में मुझे बहुत क्लियरली नज़र आता है आप देखें खैबर पख्तूनख्वा में पश्तून नेशनलिस्ट सियासत का बुनियाद ही उठ गया है क्योंकि रीनेमिंग सूबाई ख़ुद मुख्तारी कालाबाग डैम ये तीन चार वो इशू थे जिसपे अवामी नेशनल पार्टी ने 40 साल सियासत की 7th NFC अवार्ड और 18वीं तरमीम में ये सारे रिजॉल्व हो गए आज पेशावर वैली में आपको पश्तून नेशनलिस्ट सियासत के लिए कोई एपेटाइट ही नहीं मिलती वो बल्कि ये कहना अनफेयर नहीं होगा कि वो पंजाबियों की तरह पाकिस्तान के अब ठेकेदार बने हुए हैं पाकिस्तान प्रॉपर का पार्ट है और उनकी डिग्री ऑफ इंटीग्रेशन देखें तो जो लोग आज सवाल उठा रहे हैं एक सवाल तो हमें उनसे भी करना चाहिए किधर है वो लोग जिन्होंने 40 साल वली खान को इस बात पे गद्दार कहा कि आप अपने सूबे का नाम मांग रहे हैं उनका ख़तरा ये था पैरानाई कि जी ये सेपरेटिस्ट हो जाएंगे तो तो एविडेंस तो ये है कि 18वीं तरमीम और रीनेमिंग के बाद तो केपी प्रॉपर की इंटीग्रेशन बढ़ गई है पाकिस्तान प्रॉपर में।
तो ये लोग कौन मतलब जहालत की हद है, आपके एक मुल्क है, आपने ज्योग्राफी पे उसका नाम रखा हुआ नॉर्थ वेस्टर्न फ्रंटियर प्रोविंस, आप कौन है, आप रेडक्लिफ हैं, आप माउंटबेटन हैं, आप ब्रिटिश कॉलोनाइजर्स हैं, ये कहाँ मुल्क में किसी और दुनिया में मुझे बताएं एग्जांपल कि आपने एक सूबे का नाम बस उसकी ज्योग्राफी पे रखा, नॉर्थ वेस्टर्न प्रोविंस है जी।
ये आज की पॉलिटिकल कॉन्शियसनेस के साथ तो ये बड़ी नॉर्मल बात है, ये आज से 20 साल पहले 30 साल पहले रेडिकल बात होती थी, ये जो आप बात कर रहे हैं और इसमें खुदारी के फतवे दिए
आपको पता है, हमने बहुत रेडिकलाइज किया है ये बातें, मैं बहुत टाइम से पॉडकास्ट पे कर रहा हूँ, फिर मैं एक स्टैंड अप कॉमेडी शो पे किया किसी ने ये स्टैंड अप कॉमेडी की तरह किया, एंड आई वाज लाइक इफ इट्स गोइंग इनटू द यू नो द ज़ाइटगाइस्ट उस तरह से, फिर किसी तरह मैं वो कायदे आज़म का बहुत बोलता हूँ कि उन्होंने उर्दू इन्फोर्स की अंग्रेजी बोलकर, ये मैंने आज स्टैंड अप कॉमेडी देखा किसी को करते हुए, आई वाज लाइक यानी कुछ क्लिक कर रहा है, कुछ कर रहा है
बिल्कुल। तो मेरे ख्याल से जिस तरह केपी में उसका नज़र आया, इसी तरह बलूचिस्तान में देखें, रिगार्डलेस वफाक के साथ जो टेंशन चल रहे हैं वहाँ पे, अभी तक प्रिटोरियन अथॉरिटेरियन निज़ाम भी चल रहे हैं, उसके बावजूद 18वीं तरमीम ही तो वो इंसेंटिव है जिसने बल्क में लोकल नोटेबल्स और एलीट को इंसेंटिवाइज किया कि वो पार्लिमानी सियासत में हिस्सा लें। नाउ यू डू दैट अवे, यू डू अवे विद द 18th अमेंडमेंट, तो रह क्या जाता है फिर, वो जो मैं कहता हूँ कि वो जो रियासत में कोऑप्शन और इंटीग्रेशन है वो तो फिर नहीं रहेगी, और मेरे ख्याल से पाकिस्तान की इंटेग्रिटी को बहुत बड़ा ख़तरा पेश हो सकता है खुदा न खासा अगर 18वीं तरमीम रिवर्स की जाती है।
हाँ, बार बार रियासत कह रहे हैं, मुझे मंजूर पश्तीन का कोर्ट याद आता है, आपको पता है उन्होंने क्या कहा था रियासत को?
नहीं मुझे नहीं पता, बताएं।
कहना नहीं चाह रहे, पता तो होगा क्या है रियासत, कुछ जनरलों के मिजाज का नाम है जी। थैंक यू सर, थैंक यू फॉर एजुकेटिंग अस, ये बातें करना बहुत ज़रूरी है, आई डोंट थिंक इस तरह से ये बातें की जाती हैं ना, आई थिंक दिस विल बी एन आई ओपनिंग पॉडकास्ट फॉर पाकिस्तान प्रॉपर।
थैंक यू जी, बहुत शुक्रिया।
थैंक यू सर, एंड थैंक यू फॉर लिसनिंग, टेक केयर, बाय।